کلام مقدس کو پڑھتے ہیں. یہی سبب ہے کہ میں نے عبادت کی تکمیل کے لیے آپ سے کھڑے ہونے کے لیے درخواست کی. جب وہ ستاروں سے چمکتا ہوا جھنڈا لہراتے اور ترانہ بجاتے تو آپ کھڑے ہو جاتے. کیا آپ نہیں ہوتے؟ تو پھر خدا کے کلام کے لیے کیوں نہیں؟ یہ بڑی عزت کی بات ہے. اب یہاں خروج کی کتاب 12 باب کی 12 آیت سے شروع کرتے ہیں. میری خواہش ہے کہ میں کلام مقدس کے اس حصے کو پڑھوں. 12 اور 13 آیت. اس لیے کہ میں اس رات ملک مصر میں سے ہو کر گزروں گا اور ماروں گا پہلوٹوں کو جو مصر کی سرزمین میں ہیں، دونوں انسان اور حیوان کو سزا دوں گا، میں خداوند ہوں. اور جن گھروں میں تم ہو ان پر وہ خون تمہاری طرف سے نشان ٹھہرے گا، اور میں اس خون کو دیکھ کر تم کو چھوڑتا جاؤں گا. اور جب میں مصریوں کو ماروں گا تو وہ بات تمہارے پاس پھٹکنے کو بھی نہیں کہ تم کو ہلاک کرے. میرا عنوان ہے نشان. آئیے اب ہم اپنے سروں کو جھکائیں اس کے پرسکون مقدس لمحات میں. ہم اس سے دعا کریں. کیا آج دوپہر آپ کے دل میں کوئی سوال ہے کہ خداوند اس کا جواب دے؟ اگر کوئی ایسا ہے تو اپنے ہاتھوں کو بلند کرے اور اپنے دلوں میں سوچے کہ آپ اس سے کیا کروانا چاہتے ہیں. عمارت میں آپ کہیں بھی ہیں، آپ صرف سوچیں کہ اس سے کیا کروانا چاہتے ہیں. اے ہمارے آسمانی باپ، تو لا تبدیل خدا ہے، اور ہم دعا کرتے ہیں کہ اس دوپہر تو ہماری دعاؤں کا جواب دے گا، جیسے کہ ہم اپنے ہاتھوں کو اٹھائے ہوئے ہیں اور تو نے دھیان دیا ہے میرے بھی ہاتھ اٹھے ہوئے ہیں. اور میرا فرض ہے کہ لوگوں کو بتاؤں کہ یہ خداوند ہے جو ہر شخص کو آج یہاں شفا دے گا، ہر کھوئے ہوئے کو بچائے گا. اب کیونکہ تو نے کہا جو کچھ تم میرے نام سے باپ سے مانگو گے میں ویسا ہی کروں گا. اب اے خداوند ہماری مدد فرما کہ ہم تجھ پر اکٹھے ایمان رکھیں جیسے لوگوں کی ایک اکائی، ایمان رکھنے والے بچے. خداوند اپنے کلام میں سے بول، تیرا کلام سچا ہے، ہمارے دلوں کو برکت دے. ہم اس عبادت کے لیے تیرے شکر گزار ہیں، بھائی گرانٹ کے لیے شکر گزار ہیں، اس کی ساری انتظامیہ کے لیے اور تمام کلیسیاؤں اور لوگوں کے لیے اور اس سب کے لیے جو خداوند تُو نے ہمارے لیے کیا ہے. ہم تیرے نہایت ہی شکر گزار ہیں. باپ ہم میں سے بہت سے ہیں جو آپس میں ایک دوسرے کو کبھی دیکھنے نہ پائیں گے جب تک کہ اس پار نہ چلے جائیں، اور ہو سکتا ہے کہ یہ زمین پر ہماری آخری اکٹھی عبادت ہو. رولکس صاحب اور ہم سب کو برکت دے، ہماری ضرورتوں کو پورا کر. یسو کے نام میں ہم یہ دعا مانگتے ہیں، آمین. آپ بیٹھ سکتے ہیں. میرے پاس یہاں کاغذ کا ایک ٹکڑا ہے، میں نے اس پر تھوڑے حوالے اور باتیں لکھی ہیں. میں انہیں اپنے دماغ میں رکھ سکتا تھا. آپ جانتے ہیں میں نے ابھی دوسری بار 25 پورے کیے ہیں، مگر اب پہلے جیسا نہیں جیسا تھا. اور عبادت میں بہت ساری چوٹ پہنچانے والی چیزیں اور بہت کچھ کرنے کو آتا ہے. اس دوپہر ہمارا عنوان ہے نشان. ہماری تمثیل مصر میں کھلتی ہے. اب یہ یہاں بہت بڑی تصویر ہے، اور میں چاہتا ہوں کہ آپ سب اسے دیکھیں، اسے دیکھ کر کچھ حاصل کریں جیسے آپ کر سکتے ہیں. مصر تمثیل کی جگہ ہے، اور اس تمثیل کا وقت خروج کے آغاز سے ہوتا ہے. اور اب آج بھی اسی طرح ظاہر ہونا ہے جیسے ہم بھی ایک دوسرے خروج کا سامنا کر رہے ہیں. خدا اسرائیل کو مصر سے باہر لا کر وعدے کی سرزمین پر لے جا رہا تھا. یہ مسیح کی تشبیہ تھی کہ وہ دلہن کو کلیسیا سے وعدے کی سرزمین کے لیے باہر بلا رہا ہے. ہم ایک دوسرے خروج میں ہیں. اب اگر آپ حوالہ جات پڑھیں تو ہم کچھ خاص جگہوں کی نشاندہی کرتے ہیں جو کہ سچ ہے. جیسے خدا نے ایک قوم میں سے ایک قوم کو نکالا، ویسے ہی خدا کلیسیا سے دلہن کو نکالے گا. دلہن ساری کلیسیاؤں سے بلائی جائے گی، یہ خدا کی چنی ہوگی، باہر لائی جائے گی. اور اب ہم اسی خروج کے بالکل قریب ہیں، کیونکہ ہمارے پاس کلام مقدس کی ہر ایک دلیل ہے کہ ہم یہاں پر کھڑے ہوئے ہیں. اب میں یہ جانتا ہوں کہ یہ بہت بار کہا گیا ہے، مگر میرے دوست ایک مرتبہ پھر یہ آخری بار کہا جائے گا. پھر یہ وقت ابدیت میں سما جائے گا. وہ کلیسیا میں سے دلہن کو لینے آ رہا ہے. निशान ही वो चीज थी जो दो कौमों इसराइल और मिस्र में फर्क बताता था। वो तमाम बनी नौ इंसान थे, वो सब खुदा की मखलूक थे, तमाम खुदा के हाथ की कारागरी थे। लेकिन तब फर्क था जब मौत और सजा गुजरी। मौत और जिंदगी के दरमियान में फर्क सिर्फ निशान ही था, और ऐसा ही खुदा के बेटे के आने पर होगा जब वो कलीसिया में से दुल्हन को बाहर लाता है, और फर्क सिर्फ निशान ही होगा। अब आप इस दोपहर गौर से सुनिए और देखें कि ये सच है या नहीं। निशान ही फर्क होगा, कुछ तो फर्क है। किसी दिन खुदावंद दुनिया का इंसाफ करने आ रहा है। अगर मैं कैथोलिक लोगों से पूछूं कि वो किसका इंसाफ करेगा, तो वो दुनिया का इंसाफ किस चीज से करेगा, तो वो कहेंगे कलीसिया। कौन सी कलीसिया? कैथोलिक कलीसिया। कौन सी कैथोलिक कलीसिया? वो तो बहुत सारी हैं। मेथोडिस्ट कहेंगे मेथोडिस्ट के म्यार पर, तो बैप्टिस्ट इससे बाहर निकल गए। तब अगर आप बैप्टिस्ट कलीसिया के म्यार से जांचते हैं तो बाकी बाहर निकल जाते हैं। पेंटिकोस्टल कहते हैं पेंटिकोस्ट के म्यार से, तो बाकी सब बाहर निकल जाते हैं। समझे? ये गड़बड़ होगी, बहुत ज्यादा गड़बड़। ऐसी चीज को सोचना जहन को उलझाना है। लेकिन यहाँ खुदा का एक तरीकेकार था कि उसने कहा कि वो दुनिया की अदालत करने जा रहा है, कैथोलिक कलीसिया से नहीं, ना ही प्रोटेस्टेंट कलीसिया से, लेकिन वो दुनिया की अदालत यीशु मसीह के जरिए करने जा रहा है। और यीशु कलाम है, और इसलिए ये फिर बाइबल में आ गया। समझे? वो दुनिया का इंसाफ बाइबल मुकद्दस से करेगा, और बाइबल खुदा के इंसाफ की किताब है, जो कि यीशु मसीह का पूरा मुकाशफा है, जिसमें ना कुछ बढ़ाया जा सकता है और ना ही उसमें से कुछ निकाला जा सकता है। ऐसा करने की सजा आपका नाम किताबे हयात में से खारिज कर देना है। बस किताबे मुकद्दस के साथ लिपटे रहें और खुदा से दुआ करें कि हमें इसका हिस्सा बनाए। अब हम एक निशान पाते हैं। निशान क्या है? निशान अलामत है कि कीमत चुका दी गई है, यही निशान है। जैसे कि हमारी रेल और बस लाइनें, हम अपने पैसे लेकर स्टेशन पर जाते हैं। अब देखें कि बस की लाइन को इजाजत नहीं कि वो पैसे ले। उन जगहों पर जहां टोकन का इस्तेमाल होता है, उन्हें पैसे लेने की इजाजत ही नहीं होती। वो पैसे ले ही नहीं सकते, बल्कि वो टोकन निशान लेते हैं। वो कहते हैं यहाँ तक कि हवाई जहाज और जो कुछ भी हो, मगर वो टोकन ही लेते हैं। आप एक खास जगह पर जाते हैं, यानी टिकट खरीदने की जगह पर, और अपने पैसे से बहुत सारे टोकन, ये खास निशान खरीदते हैं, और ये टोकन इस चीज की निशानदेही करता है कि आपका किराया अदा कर दिया गया है। अब आपको हक है कि पानी के जहाज पर सवार हो जाएं, या हवाई जहाज पर सवार हो जाएं, बस में सवार हो जाएं, या जो कुछ भी है। और जब तक आपके पास दिखाने के लिए निशान है, आपके सवार होने का किराया अदा हो चुका है। अब आप इसे याद रखें, इसे मत भूलें। इसराइल ने बड़ा ज़बा किया था, ये खुदा की मांग थी, यहोवा की मांग, ज़बा किया हुआ एक बेगुनाह बरा था। जैसा कि हम इस हफ्ते में देख चुके हैं कि जब खुदा फैसला करता है तो उसे कभी तब्दील नहीं करता, और उसने एक रास्ता निकाला। उसकी पहली चीज जो उसने की जब इंसान गिर गया था, उसको वापस लाने के लिए एक रास्ता बनाना था। अगर वो उसको छुड़ाना चाहता था, तो उसने फैसला किया कि वो इंसान को बेगुनाह के खून से बचाएगा, और उसने हमेशा यही किया है। उसने उसे कभी तब्दील ही नहीं किया। खुदा कभी भी किसी जगह में किसी इबादत करने वाले को नहीं मिलेगा सिवा लहू के नीचे, यही उसकी वाहिद जगह है। हम कोशिश करते हैं कि उसे अपनी दीनी तालीम के जरिए से, अपनी तंजीम के जरिए, अपने तालीमी प्रोग्रामों के जरिए मिलें, कुछ इमारतें बनाएं, कुछ शहर बनाएं, जैसे बाबल और बाबल का बुर्ज और तमाम मुख्तलिफ इकसाम की दूसरी चीजें। लेकिन खुदा का तरीका अब तक कायम है। खुदा सिर्फ सच्चे परस्तार को लहू के नीचे मिलता है। उसने इसे कभी तब्दील नहीं किया। हम तमाम मेथोडिस्ट नहीं हो सकते, हम सब पेंटिकॉस्टल नहीं हो सकते, हम सब ये या वो दूसरे नहीं हो सकते, हम मुत्तफिक नहीं होंगे। लेकिन जब मैं एक इंसान के पास आता हूँ, चाहे वो एक कैथोलिक मनाद हो या जो कुछ हो, जब तक वो लहू के नीचे है तो हम भाई हैं। फिक्र नहीं कि वो कहाँ से है, जब तक वो इस लहू के नीचे है, हम भाई हैं। अब इसराइल का ज़बह किया हुआ बरा यहोवा की मांग थी, और लहू निशान था कि ये इस काम के लिए बहाया जा चुका था। छुड़ाने के लिए मिस्र से वादे की सरजमीन तक ये खुदा की मांग थी, उसकी मांग ज़बह किया हुआ जानवर थी।
Must have the blood of the dead animal must be put upon the lintel
और इस मरे हुए जानवर का लहू दरवाजे की चौखट पर होना चाहिए, और ये निशान के लिए था, और जो यहोवा की मांग थी वो पूरी कर दी गई थी। समझे, अब बड़ा निशान नहीं था, लहू निशान था, और अब जिंदगी कुर्बानी से बाहर जा चुकी थी, और अब लहू निशान था कि उसके हुक्म को पूरा कर दिया गया है, और निशान के बदले लहू था, जो इस बात का निशान था कि इस ईमानदार ने ठीक मांग के मुताबिक किया है, वो निशान था। ठीक है, देखें, ईमानदार की इबादत की पहचान इसकी कुर्बानी के साथ की गई थी। समझे, यहाँ एक घर है, और इबादत करने वाले के लिए तकाजा क्या था? एक बड़ा ज़बा करो, 14वें दिन के बाद उसे ऊपर लगाना, एक बेऐब नर, सारा इसराइल उसे ज़बा करे, और लहू जुफे के जरिए दरवाजे की चौखट पर लगाया जाए। लिहाजा जुफा कुछ ऐसा ही था जैसे आम घास। जुफे का मतलब है आपका ईमान। कुछ लोग मफूकल फितरत ईमान हासिल करना चाहते हैं, यही वजह है कि आप अपनी शिफा से महरूम हो जाते हैं। ईमान सिर्फ सादा चीज है। कलीसिया में आना आपका ईमान है, बाहर जाने के लिए आपके पास ईमान है, अपनी गाड़ी को चलाने के लिए आपके पास ईमान है, अपने खाने को खाने के लिए आपके पास ईमान है, ये इसी तरह है, सिर्फ सादा ईमान। अब लहू जुफे के साथ लगाना था, जो कि एक आम घास है, जो कि फलस्तीन में कहीं भी उगती है, जो जाहिर करती है कि ईमान से लहू को लगाया जाए, ना कि किसी आला चीज से जो आपके पास है, ना ही डॉक्टर की डिग्री इसे लगाने के लिए है। ये तो आम हर रोज का ईमान है, खुदा पर ईमान रखे। समझे, ईमान के जुफे के साथ लहू लगाएं। अब ईमानदार फिर इस लहू के नीचे दिखाई दिया तो ये कहा गया कि उसने यहोवा की मर्जी को पूरा किया है, और वो शनाख्त किया गया है। निशान ने जाहिर किया कि वो जबा किए हुए बरे के साथ शनाख्त हुआ है, जो यहोवा की मांग थी, काम मुकम्मल कर दिया गया था, जो कि आज मसीह और ईमानदार की कामल मिसाल है। जब निशान ईमानदार को दिया जाता है तब ये जाहिर होता है कि ये कबूल किया जा चुका है और काम पूरा हो चुका है। तब खुद लहू शनाख्त का एक निशान है। जानवर का लहू बहा और वो मर गया, और उसका लहू दीवार के ऊपर था। अब जानवर की जिंदगी लहू में थी, और जिंदगी लहू में है, जैसा कि हम जानते हैं, और बाइबल मुकद्दस ने भी ऐसे ही कहा है, और साइंस भी इस बात को साबित करती है कि जिंदगी लहू में है। इसलिए जब जानवर को मारा गया और जिंदगी जानवर में से बाहर निकल गई, खून का खून की कीमियाई शक्ल में शामिल होना ताकि निशान को जाहिर करे, क्योंकि जिंदगी जो खून में थी वो ईमानदार पर नहीं आ सकती थी, क्योंकि ये जानवर की जिंदगी थी, और एक जानवर की जिंदगी और एक इंसान की जिंदगी बिल्कुल मुख्तलिफ है, बिल्कुल कुछ भी एक जैसा नहीं है। आप एक जानवर का खून लें और खुद को लगाएं, आप मर जाएंगे। इसलिए आप देखें, ये एक मुख्तलिफ जिंदगी है जो जानवर के खून में है, उससे जो इंसान में खून है, क्योंकि इंसान में रूह है और जानवर में शौर नहीं है। और अब इसलिए लहू खुद, अब समझे, सुर्ख कीमियाई खून के कीमियाई अज्जा को दरवाजे पर होना था, एक निशान की तरह कि बरा जबा किया गया है। अब क्योंकि बरे की जिंदगी इबादत करने वाले इंसान पर वापस नहीं आ सकती थी, लेकिन ये सिर्फ एक नमूना था। आज ये हमारे बरे खुदावन यीशु का कीमियाई खून नहीं है, लेकिन ये जिंदगी है जो लहू में थी, जो कि रुलकुस है, ये वापिस आता है, और ये निशान है जिसको हम कबूल कर चुके हैं, और ये ठीक वही है जो खुदा ने हमें करने को कहा। और तब निशान लेने की वजह से हम अपनी कुर्बानी के साथ शनाख्त किए जाते हैं मुकम्मल तौर पर। मैं नहीं समझता कि इससे ज्यादा कोई और आसान तरीका होगा जिससे मैं आपको सादगी से बयान कर सकूं। समझे, सिर्फ यही रास्ता है कि कोई बता सकता था कि ये घर भी लहू के नीचे है, क्योंकि खून के कीमियाई अज्जा दरवाजों के ऊपर थे। मौत का फरिश्ता गुजर गया, मौत के फरिश्ते ने देखा, उसने लहू को देखा था। अब दोबारा ये रुलकुस की एक मिसाल थी। अब देखें, यीशु का हकीकी खून हम में से हर एक पर नहीं आ सकता था, क्योंकि उसके जिस्म में इतना ही खून था, और वो उसके जिस्म से बहकर 2000 साल पहले जमीन में चला गया, लेकिन ये एक निशान के लिए नहीं था। मगर जिंदगी, वो जिंदगी जो लहू में थी, अब वो निशान थी। मैं अभी एक मिनट में आपको बाइबल में से साबित कर दूंगा। ये वो निशान है जो कि हम में से हर एक के ऊपर आता है, ये बताने के लिए कि हम अपनी कुर्बानी के साथ शनाख्त किए गए हैं और यहोवा की मर्जी को पूरा किया है। पत्रस ने पेंतिकोस के दिन कहा, तोबा करो और तुम में से हर एक अपने गुनाहों की माफी के लिए यीशु मसीह के नाम में बपतिस्मा ले, तो तुम रूल कुछ इनाम में पाओगे। इसलिए कि ये वादा तुम और तुम्हारी औलाद और उन सब दूर के लोगों से भी है जिनको खुदावंद हमारा खुदा अपने पास बुलाएगा। देखें, ये सिर्फ उन्हीं को जाहिर नहीं कर रहा था बल्कि उन सब को जिनको खुदावंद बुलाएगा। बहुत से सोचते हैं कि वो बुलाए हुए हैं, लेकिन अब उन सबको खुदावंद बुलाता है जिनको उसने पहले से जाना। उसने उनको बुलाया, जितनों को उसने बुलाया उनको रास्तबाज ठहराया, और जिनको रास्तबाज ठहराया उनको जलाल भी बख्शा। ये पहले से मुकर्रर था। और तब जब आप एक शख्स को लेते हैं जो ये ईमान नहीं रखता कि रुलकुस आज के लिए है, देखें ऐसे लोग क्या कर रहे हैं, ये उस निशान को रद्द कर रहे हैं जो कि आपके लिए इस बात का सबूत है कि आप अपनी कुर्बानी के साथ जुड़े हुए हैं। देखा मेरा क्या मतलब है? ये बहुत सादा है, अगर आप इस पर निगाह करें इसी तरह से जैसे खुदा ने अब इसे लिखा है। लहू ने हमें उठाया और हम रुलकुश के निशान को जाहिर करें जो कि जिंदगी है। अब जानवर की जिंदगी इंसान की जिंदगी पर वापस नहीं आ सकती क्योंकि ये एक जैसे नहीं है। जानवर की जिंदगी में शौर नहीं होता और इंसान की जिंदगी में रूह होता है। जानवर नहीं जानता कि वो नंगा है, वो गलत और सही को नहीं जानता। वो इसके पास एक जान है लेकिन शौर नहीं। अब याद रखें, बेशक अब जो शौर है वो रूह की फितरत है। अब ध्यान दें, लेकिन जब हमारी कुर्बानी की जिंदगी यीशु मसीह जब उसका खून बहा था, वो एक इंसान में समाया हुआ खुदा था। अब वो यहोवा होकर नीचे आया कि खुद को इंसान की तरह पेश करे। उसने खुद इंसान का रूप धारा ताकि हमें अपने साथ शनाख्त करे। वो खुदा का बरा था और उसके अंदर जो खून, अब मैं जानता हूँ कि कोई कहता है कि वो यहूदी का खून था। आप यहूदी को ये कहते सुनते हैं, मगर वो यहूदी का खून नहीं था, ना ही गैर कौम का खून था, वो खुदा का खून था। ना ही यहूदी का था, ना ही वो यहूदी, ना ही गैर कौम का था, वो खुदा का था। एक 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 कुंवारी हमला होगी। अब मैं जानता हूँ आप में से बहुत से लोग और प्रोटेस्टेंट सोचते हैं कि वो अंडा मरियम का था और जो हेमोग्लोबिन आता है जिंदगी उस खून के सेल में आती है। क्योंकि मुर्गी बिना मुर्गे के अंडा दे सकती है या बच्चा नहीं देगी, क्योंकि ये ऐसा नहीं कर सकती। जिंदगी खून के जरिए आती है जो कि नर की जिंस से आता है। मगर इस मामले में कोई नर नहीं था, इसलिए जिंदगी खून में है। इसे तो सिर्फ खुदा की तरफ से आना था और उसने मरियम के रहम में खून के खिलिये तख्लीक किए। खुदा खुद खालिक ने खून का खिलिया तख्लीक किया। अब देखें, वो कहते हैं अच्छा वो बदन था, मरियम के पास अंडा था। नहीं जनाब, उसके पास नहीं था, कोई अंडा नहीं था। अगर ये एक अंडा था तो आप बगैर हिस के जोश के इस तुखम को हासिल नहीं कर सकते। और अगर मरियम उसके अंदर एक हिस या नुतफा था तो आपके पास क्या है जो खुदा कर रहा है? उसने अंडा और खून दोनों को तख्लीक किया, जो कि बिल्कुल हकीकत है कि वो क्या था। हमने खुदा को छुआ, बाइबल कहती है, पहला तिमोथियस 3:16। इसमें कलाम नहीं के दीनदारी का भेद बड़ा है, यानी खुदा जो जिस्म में जाहिर हुआ हमने उसे अपने हाथों से छुआ। कि उस जिस्म में खुदा था, वाक्य ही ये खुदा ही था, वो एक इंसान की सूरत में खुदा ही था। अब हम इस पर तवज्जो देते हैं कि जब खून के खलिये तोड़े गए जिसने खुदा को जाहिर किया, खुदा ने मसीह में होकर खुद दुनिया से मेल कर लिया था, जहां कोई दूसरा इसे नहीं कर सकता था, कुछ नहीं हो सकता था। उसने ये पाक खून खुद लिया। खुदा नीचे आ गया और इंसान बना कि अपने ही कानून को जेले। अगर यीशु सिर्फ एक नबी था तो ये एक इंसान खुदा से जुदा था, तो फिर खुदा बेइंसाफ है। अगर मैं कहता हूँ कि भाई ग्रांट को कुछ गुनाहों या कुछ सजा के लिए मरने दो जो कि बिली को मरना चाहिए था, तो ये बेइंसाफी होगी। अगर मेरे अपने ही लड़के को एक सजा के लिए मरना था जिसका ऐलान मैंने किया था, तो ये अब भी इंसाफ नहीं है। सिर्फ एक इंसाफ है जो मैं कर सकता हूँ कि अगर मैं उसे बचाना चाहता हूँ तो उसकी जगह ले लूँ। اور خدا جسم بن گیا تاکہ گناہگاروں کی جگہ لے لے. خدا جسم میں ظاہر ہوا, وہ خود خدا کے علاوہ کچھ نہیں تھا. وہ یہاں جسم میں ظاہر ہوا تاکہ دنیا کے گناہوں کو اٹھا لے, اور اس نے خود اپنے آپ کو ہم میں ظاہر کیا تاکہ ہماری پہچان اس میں ہو. اس کے مقصد کو سمجھیں. اب ہم اپنی شناخت کو اپنی قربانی کے ساتھ پاتے ہیں. قربانی کی زندگی ہم میں ہے جو کہ رول کچھ ہے. جب وہ خلیہ ٹوٹا تھا, یہ خدا ظاہر ہوا. خدا ظاہر ہوا, اس نے اپنے ہی خون سے لوگوں کو مقدس کیا اور خدا کو انسان میں دوبارہ رکھا. خدا آپ میں ہے, یعنی ہمیشہ کی زندگی. اور جیسا کہ کوئی یونانی عالم اس لفظ کو جانتا ہے, نہ ختم ہونے والی زندگی, جو کہ زوئی لفظ سے نکلا ہے. زوئی کا مطلب ہے خدا کی اپنی زندگی. یہ ٹھیک ہے. صرف ایک ہی راستہ ہے جس سے آپ کے پاس زندگی ہو سکتی ہے. صرف ایک ہی ہے جو ہمیشہ کی زندگی ہے, اور وہ ہے خود خدا کی زندگی جو آپ میں ہے. سمجھے؟ پھر آپ میں ہمیشہ کی زندگی ہے, کیونکہ وہی صرف یہاں ابدی ہے اور ہم اس کی سوچ سے منسوب ہیں. اس سے پہلے کہ دنیا کو بنایا جاتا یا جو کچھ بھی, یہ سب صرف اس کی سوچ ہے کہ ہم اس کی سوچ کا مظہر ہیں کہ وہ کیا تھا. اور گناہوں کو اٹھانے کے لیے اسے نیچے آنا تھا, جو کوئی اور نہیں کر سکتا تھا. وہاں کوئی لائق نہ تھا جو اسے کرتا, کوئی نہیں تھا جو اسے کر سکتا, لیکن وہ, اور اس نے ایسا کیا. اور پھر جب وہ زندگی انسانی بدن سے نکلی جو خدا کا بیٹا تھا, اس نے اپنی تخلیقی قوت سے ایک عمارت بنائی, کسی ٹھیکیدار کی طرح اس عمارت کو تعمیر کیا اور خود اس میں داخل ہو گیا. خدا نے ایسے کیا. اور تب جب وہ زندگی لے لی گئی تھی, خون کے کیمیات زمین پر بہ گئے, بالکل ویسے ہی جیسے حابل کا خون زمین میں چلا گیا. لیکن اس کے خون میں سے خدا کا پاک روح باہر آیا, جو کہ پینتیکوس کے دن بنی نو انسان پر بھیجا گیا کہ اس قربانی کے ساتھ شناخت کیا جائے جو ان کے لیے مرا. دنیا میں کوئی اور طریقہ نہیں جس سے ہم اسے حاصل کر سکتے, یعنی ایک مثبت نشان کو. دیکھیں, اگر آپ موت کے قصوروار تھے اور آپ جانتے تھے کہ آپ برک رو کرسی پر جا رہے تھے, یاد رکھیں, ڈلاس سن, یسوع مسیح کے خون کو, اس کے خون کے نشان کو رد کرنا. اگر آپ نے اسے دیکھا اور اسے رد کیا, تو آپ عدالت کا سامنا کرنے جا رہے ہیں. اس کا خون آپ کے ہاتھوں پر ہے. اے گناہگارو, رکنے کلیسیا, اس بات کو یاد رکھیں. کیا ہوتا اگر لی اوسوالڈ ان دنوں میں اس قابل ہوتا, مگر وہ سپریم کورٹ کا سامنا کرنے سے پہلے پسینے میں شرابور ہو رہا تھا جس کا اسے سامنا کرنا تھا, اور صدر کے قتل سے وہ جان گیا تھا کہ وہاں کوئی رعایت نہ ہوگی, تو اس آدمی نے کیسا محسوس کیا تھا؟ یہ بہت بھیانک بات ہونی چاہیے تھی. وہ کبھی اس کا سامنا نہ کرتا کیونکہ دوسرے ساتھی نے اسے گولی مار دی تھی. لیکن سوچیں کہ سپریم کورٹ کے تیش کے سامنے بیٹھے ہوئے اپنے ساتھی کے خون کے ساتھ, جو کہ آپ کے ہاتھوں پر ہو, جو کہ امریکہ کا صدر ہو, تو یہ ہلکی بات ہوگی. جب آپ لوگ یسوع مسیح کے خون کے پاس سے گزر جائیں, تو آپ خدا کی عدالت کے سامنے کھڑے ہوں گے. جب آپ یہ بات جان جاتے ہیں, تو آپ پسینے پسینے ہوتے ہیں. اوسوالڈ اس سے بڑھ کر کچھ نہ کر سکا کہ اپنی زندگی چھوڑ دے. پھر خدا بھی اپنی حضوری سے آپ کو ہمیشہ کے لیے نکال دیتا ہے, تو یہ ایک بھیانک بات نہ ہوگی؟ غور کریں, اگر آپ کو عدالت میں قصوروار ہو کر آنا پڑے, تو آپ سب سے اچھا وکیل ڈھونڈیں گے جو آپ تلاش کر سکتے ہیں. کوئی بھی ایسا ہی کرے گا. اور ہر ایک انسان جو اس دنیا میں پیدا ہوا ہے, مجھے پرواہ نہیں کہ وہ کتنے اچھے گھر سے آیا ہے, وہ یسوع مسیح کے خون کا قصوروار ہے جب تک وہ اس کی معافی کو قبول نہ کر لے. اور صرف ایک ہی راستہ ہے کہ آپ جان لیں کہ معافی ٹھیک ہے, جب نشان خود آپ کے اوپر آ جائے اور آپ کے پاس نشان ہو. توجہ دیجئے, اگر آپ گناہگار ہیں اور آپ سب سے اچھا وکیل تلاش کریں گے تاکہ آپ اپنا مقدمہ لڑ سکیں, اور اگر میں خدا کی عدالت میں جا رہا ہوتا, تو میں کوئی کاہن نہیں چاہتا, میں کسی انسان کو نہیں چاہتا, میں سب سے اچھا وکیل چاہتا جو کہ میں تلاش کر سکتا ہوں کہ میرا مقدمہ لڑے. میرے مسیحی دوست, میں آپ سے یہ کہنا چاہتا ہوں, ہمارا وکیل ہی ہمارا جج ہے, اور ہمارا جج ہی ہمارا وکیل بن گیا. جب ہم نے معافی حاصل کر لی, تو ہمارا معاملہ طے ہو گیا. जज खुद नीचे आकर वकील बन गया, और वकील और जज एक ही शख्स है। खुदा इंसान बन गया ताकि वो अपनी मौत से इंसान को छुड़ाए, और उसने इसे अपने ऊपर ले लिया। हालेलुया! इसका मतलब है कि हमारे खुदा की तारीफ हो, जो कि सारी तारीफ के लायक है। हमारा जज और हमारा वकील एक ही शख्स है। रूल कुछ निशान है कि हम माफी पा चुके हैं और हमारा मामला खत्म हो गया है। हर एक मर्द और औरत जिसने हकीकी रूल कुछ का बपतिस्मा पा लिया है, वो परखा जा चुका है। वो अपने वकील के साथ और जज के साथ और कुर्बानी के साथ शनाख्त कर दिया गया है, और निशान जो उसने थामा है इसकी मलकियत को जाहिर करता है कि उसके सफर की कीमत जलाल के लिए अदा हो चुकी है। आमीन। ये पूरा हो गया। वो इस निशान को थामे हुए हैं। ये इसका है, रूल कुछ का बपतिस्मा, जो कि यस्सू के जी उठने की गवाही है। आमीन। क्या आप इस पर ईमान रखते हैं? आपकी पहचान है कि आप निशान को थामे हुए हैं। अब अगर आपके पास निशान नहीं है तो आप अंदर नहीं आएंगे। आपके पास निशान जरूर होना चाहिए, जो कि तकाजे की कीमत है। जब मैं खून को देखता हूँ, क्योंकि खून निशान है, जब मैं खून को देखता हूँ मैं तुम्हें छोड़ जाऊंगा। आपके पास निशान जरूर होना चाहिए। अगर आपके पास नहीं तो आप नहीं जाएंगे। आपके पास निशान होना ही चाहिए। अगर वहाँ निशान जाहिर ना किया गया होता और निशान ना दिखाया गया होता तो अहद भी बेअसर होता। आप कहते हैं ठीक है। अब भाई ब्रैनम, अब आप एक मिनट के लिए रुकिए। ये बिल्कुल ठीक है। निशान अहद से बढ़कर है। इसराइल के पास खतने का अहद था, और कोई भी यहूदी बाहर जाता और किसी भी शख्स को दिखा सकता था, मैं आपको साबित कर सकता हूँ कि मैं खतना शुदा हूँ, मैं एक यहूदी हूँ, मैंने यहोवा के हुक्म के मुताबिक खतना करवाया है। लेकिन वो अभी तक इससे निकाला ना गया था, इसलिए कि निशान वहाँ ना था। इसे निशान को जरूर ही जाहिर करना चाहिए। क्या आपने इसे हासिल किया? किसी भी तरह निशान को वहाँ होना चाहिए था। अगर आप अहद में हैं, अगर कोई यहूदी कहता है मैंने अपने दरवाजे पर खून नहीं लगाया है, मैं साबित कर सकता हूँ कि मैं एक वादा शुदा यहूदी हूँ, मौत का फरिश्ता उसको मार डालता। इससे कोई फर्क नहीं पड़ता कि वो कितना खैरख्वाह था, वो कलीसिया का कितना अच्छा मेंबर था, उसने कितनी दया यकी दी, उसने कितना कहा कि वो यहोवा पर ईमान रखता है। ये यहोवा की मांग थी निशान, और वो आज भी यही करता है। इसे होना ही है, इसे जरूर होना चाहिए, क्योंकि आसमान के नीचे कोई दूसरा रास्ता नहीं है, कोई दूसरा नाम नहीं बख्शा गया। कोई फर्क नहीं पड़ता कितने अच्छे कितने खैरख्वाह, बल्कि इस निशान को वहाँ होना ही चाहिए, और निशान जाहिर हो। आप कहते हैं खून ठीक है, मैंने बड़ा जवा किया और उसे बर्तन में रखा, मैंने उसे वहाँ पीछे रख दिया है। उसने ये नहीं कहा, उसे तो चौकट और दरवाजे की जगह होना चाहिए, इसे लगा दिया गया हो। और आपकी जिंदगी उसे जाहिर करे कि निशान आपके अंदर है। ओ तुम पेंतिकास्ट लो, तुम्हारे साथ क्या गड़बड़ है? कटे हुए बाल, रंगे हुए चेहरे, इंसानी गंदे मजाक और दूसरी चीजें, कहाँ से मेरे यीशु मसीह के खून को जाहिर किया है, जो कि रूल कुछ का निशान है? तुम दीनदारी की वजह तो रखते हो और जादूगरी करते हो, और इसके अलावा सब कुछ, क्या खुदा का काम जादूगरी है? आप कैसे एक निशान को जाहिर करते हैं? तुम कहते हो मैं पेंती, मुझे परवाह नहीं कि आप क्या हैं, मैं बैप्टिस्ट हूँ, मैं प्रेस, मुझे परवाह नहीं कि आप क्या हैं। इस निशान को वहाँ होना चाहिए, ये खुदा की मांग है, इसके अलावा कुछ नहीं, लेकिन सिर्फ यही। आप कहते हैं ठीक है, मेरे पास डॉक्टर की एक डिग्री है, मुझे परवाह नहीं कि आपके पास कितनी डिग्रियां हैं। खुदा की मांग सिर्फ निशान है, और सिर्फ वही है। ये इस बात का निशान है कि आपके सफर की कीमत अदा हो चुकी है। वो आपकी इस्नाद लेने नहीं जा रहा या कुछ और, इसे तो सिर्फ निशान चाहिए। बस वाला कहता है यहाँ एक मिनट इंतजार करें, ये मेरा निशान नहीं है। हवाई जहाज का पायलट कहता है ठीक है, अब आप वहाँ बाहर निकल जाइए, एक टिकट ही एक निशान है। आप वहाँ बाहर जाएं और बताएं यहाँ मैं आपके जहाज पर चढ़ना चाहता हूँ, इसका कितना किराया है, अंदर जाएं और अपना निशान लें और मैं आपको कीमत दूंगा। मैं इसे नहीं ले सकता, आप मेरे जहाज पर नहीं बैठेंगे जब तक आप जाकर कीमत देकर निशान हासिल न कर लें। मैं निशान के लिए देख रहा हूँ। आप कहते हैं ठीक है, मैं स्कूल गया, मैंने ये खत्म किया, मैंने ये किया, मुझे परवाह नहीं आपने क्या किया। आपके पास निशान होना चाहिए, वरना आप ऊपर नहीं आ सकते। आमीन, सुमामीन। क्या आप इसे नहीं देख सकते? खुदा निशान मांगता है। जब मैं लहू को देखता हूँ तब ही सिर्फ मैं आपको छोड़ जाऊंगा, यानी जब मैं निशान को देखता हूँ। निशान जाहिर ना किया जाता तो ऐद भी बेअसर होता। एक यहूदी पूरी तरह से यह कह सकता था, खुद को एक खतना शुदा यहूदी साबित कर सकता था। वो भाइयों को अलग ले जाता और कहता, यहाँ देखें, मेरा खतना हुआ है, इस बात का कोई मतलब नहीं। आप कहते हैं मैं मेथोडिस्ट हूँ, मैं बैप्टिस्ट हूँ, मैं पेंटिकोस्टल हूँ, मैं ये हूँ, मैं वो हूँ, इस बात का कोई मतलब नहीं। आपके पास निशान होना चाहिए, और जब निशान आता है ये मसीह की गवाही देता है, और उसने कहा ये देगा, और मसीह कलाम है, उसका हिस्सा होते हुए आप कैसे सच्ची बाइबल का इनकार कर सकते हैं? फिर भी आप कहते हैं कि हमारे पास निशान है, जबकि निशान यीशु मसीह की गवाही है। समझे, मैं इस बात से हैरान हूँ। वो कहते हैं मैं मौजजात के दिनों पर ईमान नहीं रखता। वो देखें, कोई निशान नहीं है, जबकि निशान कलाम के हर लफ्ज पर जोर देकर आमीन कहता है। यही सबब है कि ये खुद खुदा है। समझे, ठीक है। अगर वहाँ निशान मौजूद ना होता तो अहद भी बेअसर होता, ये मनसूख था। जैसे कि अब कोई फर्क नहीं पड़ता कि आपने कितना कहा और आप कितना कहोगे, मैं बाइबल के हर लफ्ज पर ईमान रखता हूँ। कहते हैं भाई ब्रैनम, मैं आपको आधी बाइबल याद की हुई सुना सकता हूँ, सारी बाइबल जुबानी सुना सकता हूँ, मैं इसके हर हिस्से पर ईमान रखता हूँ। ये अच्छा है, शैतान भी ऐसे ही करता है। जी हाँ, लेकिन खुदा को निशान चाहिए। ठीक है भाई ब्रैनम, मेरी दीवार डिग्रियों से भरी हुई है, मैंने बैचलर ऑफ आर्ट किया है, और मेरे पास डॉक्टर की डिग्री है, और लतीनी की भी एक LLD, और मैंने किताबें लिखी हैं, मैंने ये कर लिया है, मैंने सब कुछ किया है, मैं ये सारी चीजें कर चुका हूँ, मुझे परवाह नहीं। ये ठीक है, लेकिन फिर भी आपके पास निशान होना चाहिए। अब निशान ही मांग है। आप कहते हैं मैं बाइबल का तालिब इल्म हूँ, मैं एक अच्छा शख्स हूँ, मैं ये हूँ, मैं वो हूँ। ये अच्छा हो सकता है, ये सब कुछ अच्छा है, लेकिन फिर भी निशान होना चाहिए। अब मौत मिस्र पर किसी भी वक्त हमला कर सकती थी, और इसी तरह अब मौत किसी भी वक्त कौम पर हमला करने के लिए तैयार है। है ना जेन, मुझे आपके वालिद की तरह कुछ महसूस होता है। मुझसे एक मर्तबा जिक्र किया, मैं उसे पसंद करता हूँ। उसने कहा, आप जानते हैं इस कौम के साथ वैसे ही गुनाह हैं। अगर खुदा अमेरिका को वैसे ही रहने दे जैसे कि वो बद अखलाकी पर चल रहा है, तो उसे सदूम और अमूरा को उठाना पड़ेगा कि उनसे माफ़ी मांगे कि उन्हें बसम कर दिया था, और ये ठीक बात है। याद रखें, इसराइल ने जो गुनाह किए उन्होंने उसकी कीमत दी, और ऐसे ही हम करेंगे। हमें कितनी डील मिली है, अपने हथियार बांध लो कलीसिया, खुदा के पास वापस आ जा। मत कहें कि ये फर्क बातें हैं, मैं आपको खबरदार कर रहा हूँ, आप ईमान रखें। मौत हमला करने के लिए तैयार थी। खुदा ने अपना फजल और रहम और अपनी कुदरत और निशानों और अजीब कामों के जरिए उन पर जाहिर किए, वैसे ही उसने आज कलीसिया को बाहर निकाल ले जाने से पहले किया। तो भी वो तौबा करने की ख्वाहिश नहीं रखते हैं, और ना ही पैगाम पर यकीन करने की ख्वाहिश रखते हैं। देखें, कलीसिया को निकाल ले जाने से पहले वहाँ एक पैगाम था। हमेशा ऐसा ही होता है, अब भी ऐसा ही है। हर एक रूहानी काम जो हो रहा है वो खुदा की तरफ से एक निशान है। क्या आप इसका यकीन करते हैं? पैगाम की मानिंद ये निशान है, और फिर पैगाम निशान की पैरवी करता है। खुदा ने मूसा को बताया और कहा, अगर वो पहले निशान की आवाज़ का यकीन ना करें तो हो सकता है वो दूसरे निशान की आवाज़ का यकीन कर लें। जब आप निशानों को पूरा होता देखें और इसके बाद अगर कोई पैगाम ना हो, तो ये वही पुरानी सेमिनरी की तालीम है जिस पर रवा है। तो ये खुदा की तरफ से नहीं, लेकिन जहाँ निशान जाहिर हो वहाँ एक पैगाम उसकी पैरवी करता है। अब देखें, यीशु मंजर पर आया। क्या मैं आपके कान पर जोर से बोल रहा हूँ? यहाँ इस माइक्रोफोन पर कौन है? ऐसा लग रहा है जैसे आवाज़ वापस आ रही है। हो सकता है कि ये थोड़ी तेज आवाज़ दे रहा है, मैं चाहता हूँ आप इसे समझ लें। जब यीशु मंजर पर आया उसने लोगों से बहुत कुछ नहीं कहा, हर कोई उसे अपनी कलीसिया में ले जाना चाहता था। ये नौजवान नबी, हम इसके लिए बड़े खुश हैं, वो हमारे पास है, उसने बीमारों को शिफा दी, खुदा को जलाल मिले, खुदा ने हमारे दरमियान एक अजीम हस्ती को खड़ा किया, ये बहुत अच्छा है। इसलिए एक दिन वो अपने मकाम पर आया, वो उस निशान को लाया, यशाया 35 में जो कहा गया है, लंगड़े हरण की मानिंद उछलेंगे और इसी तरह अंधे देखेंगे, ये एक निशान था। और इसी तरह उसने एक मसीह होने के नाते अपने निशान को जाहिर किया, और उनमें से बहुत सारों ने कहा, हाँ इसके लिए मैं जाऊंगा। अच्छा, अब अगर वो निशान था तो उस निशान की कोई आवाज भी होनी चाहिए थी। اس کے پیچھے کیا آواز تھی؟ جب اس نے اپنی تعلیم دینا شروع کی اور انہیں گھاس میں چھپے ہوئے سانپ کہا، اس کے بعد وہ لوگوں میں مشہور نہ ہوا۔ دیکھیں، جب آواز نشان کے ساتھ آتی ہے تو نشان پہلے گیا۔ موسیٰ مصر میں ایک نشان کے ساتھ گیا اور اس نے اپنی لاٹھی پھینکی اور وہ سانپ بن گئی، وہ نشان تھا۔ لیکن کچھ دیر بعد آواز نشان کے پیچھے آئی، تب یہ مختلف تھا۔ دیکھیں، وہ اسے نہیں چاہتے تھے۔ آواز کو ایک نشان کی پیروی ضرور ہی کرنی چاہیے اور اسے کبھی بھی کسی اور وقت نہیں آنا چاہیے تھا، مگر اس وقت، کیونکہ یہ کلام مقدس کی بات پوری ہونے کا وقت تھا۔ دیکھیں، اس نے جلتی جاڑی میں اسے کیا بتایا؟ میں نے قرآن کو دیکھا اور اپنے لوگوں کی پکار سنی اور ان کی مصیبت کو دیکھا مصر کے کام کروانے والوں کی طرف سے، اور میں نے اپنے وعدے کو یاد کیا جو میں نے ابراہیم سے باندھا تھا۔ 400 سال گزر گئے تھے اور اس نے ابراہیم کو بتایا تھا کہ وہ وہاں جائیں گے۔ سمجھے، یہ کسی اور وقت نہیں ہو سکتا تھا، موسیٰ کو اسی وقت آنا تھا۔ خدا کی عظیم گھڑی بالکل ٹھیک ٹائم پر چلتی ہے، یہ ایک منٹ آگے یا پیچھے نہیں ہوگی، یہ ٹھیک اپنے وقت پر ہوگی۔ ٹھیک ہے، اس لیے آپ دیکھیں، ہر ایک چیز بالکل درست چل رہی تھی، کسی اور وقت میں نہیں آ سکتی تھی، نہ ہی یہ چیزیں کسی اور وقت میں آ سکتی تھی۔ یہ لوتھر کے دنوں میں نہیں آ سکتی تھی، یہ ویسلی کے دنوں میں نہیں آ سکتی تھی، نہ ہی بیپٹسٹ یا میتھوڈسٹ ان کے دنوں میں نہیں آ سکتی تھی، اسے تو اب ہی آنا تھا۔ اسرائیل کو ایک قوم ہونا تھا، کلیسیاؤں کو ویسا ہی ہونا ہے جیسے کہ اب ہیں۔ وہاں تیسرے پیغام کو ہونا تھا، ایک تیسری کلیسیا کے زمانے میں۔ وہاں ایک لودیکیا کو ہونا تھا اور یہ نہیں بن سکتی تھی جب تک پینتیکوس نہ آئے اور اپنے مقام کو چھوڑ نہ دے۔ تب وہ باہر نکل گئے اور منظم ہو گئے اور وہ کیا جو انہوں نے کیا، تب اسے آنا ہے، تب خداوند آتا ہے، تب انہوں نے اسے کلیسیا سے باہر نکال دیا جو کہ کلام ہے۔ وہ اس کلام کو کہیں بھی چیلنج کرنے سے ڈرتے ہیں، وہ اس کے جلال سے پوری طرح خاموش ہیں، پھر بھی اس پر شور و گل کرتے ہیں۔ شکاگو میں کچھ زیادہ عرصہ نہیں گزرا کہ خداون نے مجھے ایک رویا دی۔ میرے ساتھ 300 خدا موجود تھے۔ میں نے کہا، اب میں جانتا ہوں کہ آپ سانپ کی نسل کے بارے میں کیا رائے رکھتے ہیں۔ بس اس طرح میں نے کہا، آپ میں سے ایک اپنی بائبل لے کر میرے ساتھ کھڑا ہو اور اسے غلط ثابت کرے۔ آپ نے اتنا خاموش مجمع کبھی نہیں سنا ہوگا کیونکہ کوئی بھی کچھ نہ کہہ سکا۔ میں نے کہا، تو پھر میرا پیچھا چھوڑ دو۔ سمجھے، یہ بات ان کی سوچ سے بالا تر تھی۔ تو پھر بھی وہ کہتے ہیں، بھائی برینم، جب ایک نبی مسا ہوتا ہے، لیکن جب مسا اس سے الگ ہو جاتا ہے، او میں نہیں جانتا یہ کیا ہے، وہ ایک 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 ملی جلی بھیڑ کا نشان نہیں ہے۔ لہذا لفظ نبی کا مطلب ہے ایک الہامی جو کلام کے مکاشفہ کو آشکارا کرتا ہے، خداوند کا کلام جو نبیوں کے پاس آتا ہے۔ اس نے کیسے یسو کو شناخت کیا اور انہوں نے یسو کے جی اٹھنے کے بعد کہا، انہوں نے کہا، ہم جانتے ہیں کہ وہ خدا کا نبی تھا۔ سمجھے، کوئی آدمی ان کاموں کو نہیں کر سکتا جب تک خدا اس کے ساتھ نہ ہو، تب اس کے پیغام کو قبول نہیں کیا گیا تھا۔ انہوں نے یوحنا کو قبول نہیں کیا، وہ ایک نبی تھا، ایلیا کو قبول نہیں کیا، ان میں سے کسی کو بھی قبول نہیں کیا، اور وہ الہامی مکاشفات رکھتے تھے۔ انگریزی لفظ نبی، انگریزی لفظ کا کچھ بھی مطلب ہو سکتا ہے، اس کا مطلب ہے ایک مناد۔ لیکن جب آپ ایک نبی کہتے ہیں، پرانی بائبل اس کا مطلب ایک غائبین بتاتی ہے، یعنی اس کا مستند ہونا جو کہ آنے والے وقت کے متعلق بتائے۔ تو وہ ایک نشان تھا کہ وہ ایک نبی تھا، اسی طرح اس کے پاس ایک نشان تھا کہ اس کے پاس لکھے ہوئے کلام کا الہامی مکاشفہ تھا، تب خدا اس کے پیچھے اسے ثابت کرتا اور اس کی تصدیق کرتا رہا۔ کیسے؟ ٹھیک ہے، اسے اسی طرح ہونا ہے، بس یہی بات ہے، اس کے چوگرد آنے کا کوئی طریقہ نہیں۔ خدا نے کہا کہ اسے اسی طرح ہونا ہے اور آپ یہاں ہیں، لیکن آج یہ، سمجھے، اس نشان کو یہاں ہونا چاہیے جو کہ اس کلام کی شناخت کرتا ہے اور اسے بالکل سچ بتاتا ہے۔ تو اس نے کیسے وعدہ کیا؟ اس نے اپنے وعدے کی سرزمین کے لیے کیسے ان لوگوں کو تیار کیا؟ اب جب وہ اس خروج کو کرنے جا رہا تھا جو کہ ایک نمونہ تھا۔ اب میں اس پیغام کو اگلے 15-20 منٹ میں ختم کرنے جا رہا ہوں۔ اب بڑے ہی دھیان کے ساتھ غور کریں، میں چاہتا ہوں کہ آپ اس کے مقصد کو سمجھ لیں، ہو سکتا ہے کہ میں آپ سے پھر نہ ملوں۔ سمجھے، غور کریں، اب دیکھیں کیسے اس نے اپنے لوگوں کو تیار کیا۔ کتنے ہیں جو جانتے ہیں کہ اس نے کبھی اپنے طریقے کو تبدیل نہیں کیا، وہ کبھی نہیں تبدیل کرتا۔ اب بائبل کے ذریعے دیکھیں اور سمجھیں، کیا اس نے اسے کسی وقت تبدیل کیا؟ نہیں جناب۔ اس نے لوگوں کو کیسے تیار کیا؟ پہلے اس نے ایک نبی کو ایک نشان کے ساتھ بھیجا جو کہ موسیٰ تھا، کیا یہ درست ہے؟ اور نشان کے ساتھ ایک پیغام تھا، ایک پیغام تیار ہو جانے کے لیے، وہ اس ملک کو جا رہے تھے جس کا وعدہ کیا گیا تھا. تب اس نبی کے پاس اس کی ایک شناخت تھی اور اس کے اوپر ایک نور تھا. ایک آگ کا ستون اس نبی کا تعاقب کرتا تھا. ہم اسے جانتے ہیں. بیابان کے ذریعے موسیٰ کے ساتھ گیا, ہم نے اسے سمجھا. اور تب اس نے انہیں اعتماد کے لیے ایک نشان دیا. انہیں خوف زدہ نہیں ہونا تھا کیونکہ وہ سارے پریشان اور فکر مند تھے. یہاں اس نے کہا, جب میں اس نشان کو دیکھتا ہوں میں تمہیں چھوڑ جاؤں گا. غور کیجئے, اب اس نے کیا کیا؟ اس نے پہلے ایک نشان, ایک پیغمبر, شناخت شدہ پیغام, پیغام دینے والے کی شناخت کو تیار کیا اور اعتماد کے لیے ایک نشان دیا کہ تمہارے سفر کی قیمت ادا کر دی گئی ہے, کیونکہ وعدے کی سرزمین کے لیے انہیں رواں ہونا تھا. اور آج بھی اس نے ویسا ہی کیا. اس نے کیا کیا؟ اس نے رول کچھ کو ہم پر بھیجا. رول کچھ پیغام لانے والا ہے. کلام مقدس خود اس کی شناخت کرتا ہے کہ وہ ہمارے درمیان ہے, کل آج بلکہ ابد تک یکساں ہے. اور نشان ضمانت ہے. آپ کو کس کا ڈر ہے؟ ہماری قیمت پہلے ہی چکا دی گئی ہے. ہم اپنی قربانی کے ساتھ شناخت ہوتے ہیں. وہ آپ کو موڑ نہیں سکتا. اس نے یہ وعدہ کیا ہے. ہم شناخت کیے گئے ہیں. اسرائیل مصر سے باہر آ رہا تھا, جیسے میں نے کہا, اسی طرح دلہن کلیسیا سے باہر آ رہی ہے. جب موسیٰ نے اپنی خدمت کا آغاز کیا تو سارا اسرائیل جشن کے علاقہ میں دعا اور عبادت کے لیے اکٹھا ہو گیا. بالکل, وہ مصر کے ہر حصے سے نکل کر آئے. اور یہی ایک راستہ ہے. دلہن ایسا ہی کرے گی. یہ تمام ودانیت والے, دو والے اور تین والوں سے اور تمام دوسری اقسام سے باہر آئے گی. ایسا ہی ہونا ہے. اب ہم یہاں عبرانیوں میں پڑھتے ہیں. ہم جانتے ہیں پہلی بات جو ہمیں ضرور سوچنی ہے, تمام حصوں سے نکلنا, بے اعتقادی کے درمیان سے باہر آنا. اب رول کچھ نے ان آخری دنوں میں بلانے کا وعدہ کیا ہے, غیر ایمانداروں کے درمیان سے باہر نکل آؤ. ہم عبرانیوں 10:26 میں پاتے ہیں, میں نے یہاں لکھا ہے, یہ یوں فرماتا ہے, کیونکہ حق کی پہچان حاصل کرنے کے بعد اگر ہم جان بوجھ کر گناہ کرتے ہیں تو گناہوں کی کوئی قربانی باقی نہیں رہی. سمجھے, اگر آپ جان بوجھ کر بے اعتقاد ہو جائیں. اب اگر آپ غور کریں, میں یہاں کیا کہہ سکتا ہوں؟ اگر آپ مجھے ایک لمحہ زیادہ دیں تو میں اس کی تشریح کرتا ہوں. میں نے روح میں محسوس کیا ہے, یہ آپ کو ٹھیک سمجھ نہیں آیا. سمجھے, غور کریں. یہاں عبرانی لوگ اپنی راہ پر ہیں. خدا نے 12 اشخاص چنے, یا موسیٰ نے خدا کے ہاتھ کے وسیلہ سے ایسا کیا کہ وہاں پر جائیں اور اس سرزمین کا سراغ لگائیں اور واپس آئیں اور واپسی پر اس ملک کا ایک نشان لائیں. اور جب وہ وہاں پہنچے تو ان میں سے 10 موت سے خوف زدہ تھے. کیوں؟ انہوں نے کہا, ان امالیکیوں کے سامنے ہم ٹڈوں کی مانند ہیں. یشوا اور کالب گواہی لے کر واپس آئے, ہم یہ کر سکتے ہیں. آپ دیکھیں, یہ حد بندی کے ایماندار تھے. وہ ان مختلف لوگوں سے اور کلیسیاؤں کے ذریعے اور کلیسیا سے ناتا جوڑنے اور بپتسمے اور دوسرے طریقے سے آئے تھے. لیکن جب یہ نشان لینے کے لیے ٹھیک اس ملک کے بارڈر پر پہنچے, یسوع مسیح مرا نہیں ہے, یہ ایک دوسرا مقام ہے. وہ ہم میں رہتا ہے, وہ ہمارے ساتھ ہے, وہ اب ہم میں ہے. جب یہ اس طرح آتا ہے, ہاں, تو انہوں نے اس کا یقین نہ کیا. یہ تو حد ہو گئی تھی, آپ سمجھ گئے. اور وہ واپس آئے اور وہ تمام بیابان میں ہلاک ہو گئے. ان میں سے ایک بھی وہاں نہیں گیا. اور دیکھیں, اگر ہم میتھوڈسٹ, بیپٹسٹ, پریسبیٹیرین, بے اعتقاد ہو جاتے ہیں تو ایسا ہی ہوگا. میں امید کرتا ہوں کہ میرے پرانے استاد آج یہاں بیٹھے ہوئے ہیں, ڈاکٹر روئے ای ڈیویس. آپ میں سے زیادہ تر انہیں جانتے ہیں. بالکل یہاں فورتھ ورتھ میں شاید وہ یہاں بیٹھے ہوئے ہیں. مجھے یاد ہے کہ میں نے ان باتوں پر بہت بہت سال پہلے ان سے گفتگو کی تھی. انہوں نے مجھے مشنری بیپٹسٹ چرچ کے ایمان میں بپتسمہ دیا. اب یہاں دیکھیں, اگر ہم اس سرزمین کے کنارے پر آتے ہیں اور کہتے ہیں, ٹھیک ہے, خدا کو جلال ملے, میں غیر زبانوں میں بولا ہاللویہ, جو کہ ایسا نہیں ہے. اگر آپ کہتے ہیں میں اس کے کلام کے کسی لفظ کا یقین نہیں کرتا, تو پھر آپ کے تجربے میں کچھ گڑبڑ ہے. سمجھے, آپ اس سرزمین تک آئیں اور دیکھیں یہ کیا ہے. آپ دیکھیں کہ یسوع جی اٹھا ہے, وہ ہمارے درمیان ہے. آپ نے کلام کو سنا ہے, اس کلام کی پیروی کریں, اور پھر بھی اس کلام کا یقین نہیں کرتے تو آپ جانتے ہیں کیا ہوا, تب وہ ٹھیک بیابان میں مر گئے. اگر ہم حق کی پہچان حاصل کرنے کے بعد جان بوجھ کر گناہ کرتے ہیں تو پھر گناہ کی معافی کے لیے کوئی اور دوسری قربانی نہیں, جیسے کہ عبرانیوں کی کتاب ہمیں بتاتی ہے. اور اب دیکھیں, جیسے کہ ہم زمین پر عظیم آخری وقت کے نشانات دیکھتے ہیں, جیسا کہ اس نے وعدہ کیا, اس نے ہمیں کتنا زیادہ خبردار کیا کہ وقت نزدیک ہے. بے اعتقادی ترک کیجئے، اکٹھے ہو جائیں، ہمیں ایک دوسرے سے محبت کرنی چاہیے اور ایمان رکھنا ہے اور اپنے آپ کو دنیا سے الگ کرنا ہے۔ غور کریں، وہ سب اس جگہ اکٹھے نہ ہوئے تھے کہ پیغام کے بارے میں بات کریں، انہیں اس میں لہو کے نیچے آنا تھا۔ آ کر نہ کہیں، آپ جانتے ہیں کہ موسیٰ نے ہمیں بتایا ہے، پیغمبر نے کہا ہے، اس نے بتایا ہے کہ ہمارے پاس لہو ہونا چاہیے۔ اے لڑکو، تم اس کے متعلق کیا سوچتے ہو؟ وہ ایسا نہیں تھا، بلکہ برا لے کر ذبح کرو اور خون اوپر لگاؤ۔ ہم آ سکتے اور بیٹھ سکتے اور کلام کے ساتھ اور اس کے علاوہ ہر چیز پر متفق ہو سکتے ہیں، لیکن اگر اس نشان کو نہ لیں تو یہ ہمارا کچھ بھی بلا نہ ہوگا، کوئی بلا نہیں، اس کے نیچے آنا ہوگا۔ جو کوئی اس خون کے نیچے نہیں تھا، خدا اس کا ذمہ دار نہیں تھا، اور اسی طرح وہ آج بھی کسی کا ذمہ دار نہیں ہوگا جو نشان کے نیچے نہیں ہے۔ پورا گرانا صرف تب ہی محفوظ تھا جب وہ نشان کے نیچے تھا اور نشان ظاہر کیا گیا تھا کہ پورے گرانے پر ہو۔ کیا آپ اس پر ایمان رکھتے ہیں؟ آج ہمیں ان لوگوں کو یاد رکھنا چاہیے، ہمارے بچے بھی نشان کے نیچے ہونے چاہیے، اور اس لڑک پن کے دور کی بیکار باتیں اور ناچ رنگ اور چیزیں جن میں سے ہو کر ہم جا رہے ہیں، اور یہاں تمام قسم کی نکمی چیزیں ہیں، اور آپ جانتے ہیں کیا یہ تمام چیزیں یہاں بائبل مقدس کی نمائندگی کرتی ہیں؟ اس نے یہ بات مکاشفہ میں کہی۔ واقعی ایسے کرتے ہیں؟ کیسے لوگ؟ وہ ہیں، دیکھیں، وہ نہیں، وہ مردہ ہیں، وہ اٹھ نہیں سکتے، وہ کبھی ابدی نہیں تھے، وہ سوچ بھی نہیں سکتے تھے، وہ ہمیشہ کے لیے ختم ہو جائیں گے، وہ مکمل طور پر فنا ہو جائیں گے، وہ سزا پائیں گے جو ابتدا سے ان کے لیے مقرر ہے، اس کے لیے جو انہوں نے کیا ہے۔ لیکن کوئی چیز جس کی ابتدا ہوئی ہے، اس کا اختتام بھی ہے، یہ وہ ہے جس کی کوئی ابتدا نہیں اور نہ ہی اختتام ہے۔ ہمیشہ کی زندگی کی صرف ایک ہی صورت ہے، نہ ختم ہونے والی زندگی کی صرف ایک ہی صورت ہے جس کے لیے ہم جان فشانی کرتے ہیں۔ غور کریں، یشوع دو باب میں، ایمان رکھنے والی غیر قوم فاشا اور اس کے گھرانے نے سنا تھا، اور وہ انہیں سرخ ڈوری کے نیچے لایا جو ان کے لیے یشوع کے قاصدوں کی طرف سے ایک نشان تھا۔ خدا کے تباہ کرنے والے فرشتے نے اس نشان کی قدر کی، اور صرف یہی اس شہر میں نشان تھا جو خدا کی مانگ تھی، جو اس کے خادموں کے ذریعے سے دیا گیا تھا۔ خدا کی مانگ یہی نشان تھا، اور صرف یہی تھا۔ مجھے پرواہ نہیں کہ یہ کوئی قصبے کا ناظم تھا یا قصبے میں سب سے زیادہ مقدس آدمی تھا، شاید وہ لوگ اس قصبے کے سب سے بڑے گرجا گھر میں گئے، لیکن اس گھر کے علاوہ اس شہر میں سب کچھ گرا دیا گیا۔ واحد خدا نے صرف نشان ہی کی قدر کی۔ غور کریں، یرو نے سنا تھا کہ خدا عظیم کام کر رہا تھا، لیکن انہوں نے اس کی تنبیہ کی طرف توجہ نہ کی۔ اس لیے آج بھی لوگ سن رہے ہیں کہ خدا پچھلے چند برسوں سے کیا کر رہا ہے، لیکن وہ اس کی طرف متوجہ نہیں ہو رہے۔ اس عظیم فضل کی قدرت اور نشانات جس کا اس نے وعدہ کیا، جیسا سدوم کے دنوں میں ہوا تھا، ویسا ہی ہوگا۔ اس نے کیسے وعدہ کیا کہ یہ سب چیزیں ہوں گی؟ دیکھیں سدوم میں کیا ہوا۔ یاد رکھیں، وہاں سدوم میں کیا نشان تھا؟ لیکن ملاکی چار باب کا پیغمبر لوگوں کے دلوں کو واپس والدوں کی طرف لاتا ہے، پینتیکوسٹل والدوں کی طرف، واپس بائبل میں۔ اس کے علاوہ کوئی اور بائبل نہیں ہو سکتی، یہ خدا کا مکمل مکاشفہ ہے۔ اور کوئی کہے، ٹھیک ہے، میں اسی پر ایمان رکھتا ہوں، لیکن میں اس کے بارے میں نہیں جانتا۔ خدا کا حقیقی پیغمبر آپ کو اس کی مکمل چیزوں کی طرف راغب کرتا ہے، سمجھے؟ غور کریں کہ یہی رول کچھ کرتا ہے، آپ کو خدا کے کلام کے ہر لفظ پر واپس لاتا ہے۔ اس کا فضل ظاہر ہو چکا تھا، اس کے بعد اس کی عدالت تھی۔ وہ ضرور ایمان رکھتے تھے کہ وہ یرو کی اعلیٰ بڑی تنظیمی عمارتوں میں محفوظ ہیں، لیکن وہ جانتے تھے کہ یہ ان کے کام نہیں آئیں گی، وہاں کچھ ہونا چاہیے۔ کسی راستے سے داخل ہو کر دو شخص وہاں پہنچے اور بتایا کہ پہلے سے مقرر شدہ بیج کو اکٹھا کریں، اور اس عورت نے اپنا گھر گرجا گھر کے لیے استعمال کیا اور قاصدوں کو خوش آمدید کہا، اور تب اس عورت نے اپنے شہر میں سے ان سب کو بلایا جو نشان پر ایمان رکھتے تھے۔ اس پوری جاگیر میں ایک عورت، ایک چھوٹی عورت جو کہ بدنام تھی، غالباً شہر کی ہر کلیسیا سے باہر کر دی گئی تھی، لیکن اس نے اس قاصد کو قبول کیا، اور اس قاصد نے نشان چھوڑا، نشان، اور خدا نے نشان کی قدر کی۔ اس لیے آج بھی ایسا ہی ہے، بالکل اسی طرح۔ یاد رکھیں، جب خدا کا غضب تباہ کرنے والا اس وقت آیا، اس بڑے نظام کو گرا دیا گیا، پر نشان نے اس گھر کو محفوظ رکھا۔ یہ سبب نہیں کہ وہ ایک اچھی عورت تھی، بلکہ اس کے پاس ایمان تھا اور اس نے نشان استعمال کیا۔ اب کیا ہوتا اگر وہ کہتی ہاں وہ اچھے آدمی تھے، میں واقعی ان کے پیغام سے لطف اندوز ہوئی، انہوں نے یہ کیا، لیکن ایمانداری سے یہ ایک بے وقوفی والی بات لگتی ہے کہ میں اپنی کھڑکی سے ڈوری کو باہر لٹکاؤں۔ اگر میں اسے اندر کھینچ لیتی تو یہ گھر گر گیا ہوتا، یہ گھر گر گیا ہوتا۔ خدا نے صرف نشان کی قدر کی، ویسے ہی جیسے زندگی کے نشان کی مصر میں قدر کی۔ یشوع یسوع کی ایک مثال تھا، کیونکہ یشوع کا مطلب ہے یہوہ نجات دینے والا۔ وہ یسوع کی ایک مثال تھا، وہ اس نشان کے بارے میں سچا تھا جو نشان اس کے پیغمبر نے بتایا تھا۔ یشوع اس سچے نشان کے ساتھ کھڑا تھا، وہ سب بھی جو مصر میں اس کے نیچے تھے بچ گئے، وہ سب بھی بچ گئے جو یرو میں اس کے نیچے تھے۔ برے کا لہو آج کے نشان کی مثال ہے، جو کہ آج کا نشان ہے، رلکس ہے۔ وہ سب جو اس کے نیچے ہیں محفوظ ہیں، اور وہ تمام جو اس کے نیچے نہیں وہ محفوظ نہیں ہیں۔ عبرانیوں 13:10-20 عید میں وہ بلاتا ہے ابدی عہد کے لیے۔ پرانا عہد ایک چیز تھی، یہ نیا ہے، یہ ابدی عہد ہے۔ خدا کے لہو سے بندھے ہوئے وعدے ہمیں گناہ سے آزاد کرتے ہیں اور شرم ساری سے اور باقی دنیا سے مختلف بناتے ہیں۔ آپ کو مختلف لباس نہیں پہننا، کوئی بھی مختلف لباس پہن سکتا ہے۔ آپ کو باطنی طور پر مختلف ہونا ہے۔ زندگی باطن کے اندر ہے، نہ کہ کپڑے پہننے میں۔ خدا کی بات سے کھانے اور پینے پر مشتمل نہیں، نہ ہی کپڑے پہننے پر، لیکن یہ صبر، بلائی، شائستگی، برداشت، رلکس پر ہے۔ اب وعدے ہمیں گناہوں سے رہائی دیتے ہیں۔ خدا آپ کے گناہ کو کبھی بھی حساب میں نہیں لاتا۔ داؤد نے کہا، مبارک ہے وہ آدمی جس کا گناہ خدا حساب میں نہیں لائے گا، اور خدا کبھی بھی اس نشان کے اوپر سے گناہ کو منسوب نہیں کرے گا، کیونکہ نشان ادائیگی کی علامت ہے کہ خدا اسے پہلے ہی حاصل کر چکا ہے، اور اس کے لیے آپ کے پاس نشان ہے۔ آپ کے ایمان نے اسے خریدا ہے، اور آپ کی مخلصی کی قیمت ادا ہو چکی ہے۔ اس لیے اپنے بدن سے اس کی عبادت کریں اور اس کے وعدوں اور قدرت کو ظاہر کریں۔ نئے عہد نامے کا مطلب ہے نیا عہد، خون کا مطلب ہے زندگی۔ نیا عہد نامہ رلکس کا عہد نامہ ہے۔ رلکس یسوع مسیح کے مردوں میں سے جی اٹھنے کی گواہی دیتا ہے اور ظاہر کرتا ہے کہ یسوع نے ہماری طرف سے ہماری مانگیں پوری کر دی ہیں اور آج زندہ ہے۔ نشان ظاہر کرتا ہے کہ وہ زندہ ہے، اور اس نے اپنے وعدے کے مطابق اپنی شناخت ہمارے ساتھ کرائی ہے۔ اب کیسے ایک انسان بائبل پڑھتا اور دیکھتا ہے کہ اس نے یہ وعدہ کیا ہے کہ مسیح ان آخری دنوں میں رلکس کی صورت میں آتا ہے اور خود کو زندہ ظاہر کرتا ہے؟ یہ نشان ہے، یہ علامت ہے کہ قیمت چکا دی گئی ہے۔ کبھی بھی کسی خیالی چیز پر بھروسہ نہ کریں۔ مجھے اپنی پیٹھ پر ٹھنڈا ٹھنڈا محسوس ہوتا ہے، اور میں نے کچھ سونگا، اپنے ہاتھوں پر لہو کو دیکھا، یا تھوڑا تیل، یا میں نے اپنی بیچلر کی ڈگری حاصل کر لی، یا میں روم میں ناچا، میں چلایا، میں غیر زبانوں میں بولا۔ یہ باتیں ٹھیک ہو سکتی ہیں، میرے پاس ان کے خلاف کچھ نہیں ہے، لیکن یہ وہ نہیں ہے جس کے بارے میں میں بات کر رہا ہوں۔ میں نشان کی پہچان کے بارے میں بات کر رہا ہوں۔ یسوع مسیح جی اٹھا ہے اور اب ہم میں ہے، خود کو ظاہر کر رہا ہے، اپنے وعدوں کے کلام کو آج ثابت کر رہا ہے۔ آمین۔ تب آپ اور مسیح ایک ہیں، خدا اور مسیح ایک ہیں۔ اس دن تم جانو گے کہ میں باپ میں ہوں اور باپ مجھ میں، میں تم میں ہوں اور تم مجھ میں ہو۔ خدا جو جسم میں ظاہر ہوا، 2000 سال کے بعد بھی اپنے آپ کو زندہ دکھا رہا ہے، یہی نشان ہے۔ دوستو، ہم نہیں جانتے، کہیں زیادہ دیر نہ ہو جائے، اگر آپ اندر نہیں آئے تو جلدی اندر آ جائیں۔ نئے عہد نامے میں خون اس کی حضوری کو لاتا ہے اور ثابت کرتا ہے کہ اب بھی وہ زندہ ہے، کیونکہ وہ ہے۔ ہمارے پاس سارے حقوق ہیں جو اس نے ہمارے لیے خریدے ہیں۔ ایک آدمی جس نے رلکس کا بپتسمہ پایا ہے، یا ایک عورت جس نے رلکس کا بپتسمہ پایا ہے، اس کے پاس ہر چیز کا حق ہے جو یسوع نے ہمارے لیے خریدی ہے، کیونکہ یہی نشان ہے جو ہمارے پاس ہے، جو کہ خریدنے کی قوت ہے۔ مثال کے طور پر آپ کہتے ہیں، ٹھیک ہے بھائی برینم، آپ کا کیا مطلب ہے یہاں؟ اب یہ بہت سادہ ہے، اور میں چاہتا ہوں کہ آپ بیمار لوگ اسے حاصل کر لیں۔ دیکھیں، اگر میں بھوک سے مر رہا ہوں اور میں جانتا ہوں کہ ایک روٹی چاہیے، مان لیں جیسے اس کی قیمت 25 پیسے ہے، اور ایک بھائی آئے اور کہے، بھائی برینم، یہاں ایک 25 پیسے کا سکہ ہے، आपको भूख लग रही है, ये 25 पैसे ले लो। अब आप जानते हैं कि मैं इस सिक्के को हासिल करके इतना ही खुश हो सकता हूँ जितना कि रोटी को हासिल करके, क्योंकि उसकी कीमत मुझे मिल गई है, मुझे निशान मिल गया है जिससे मैं रोटी ले सकता हूँ। और ठीक यहाँ पर रोटी है, और मैं सिर्फ यही निशान अपने हाथ में लिए हुए 25 पैसे का सिक्का जो रोटी खरीद सकता है, मैं निशान के साथ इतना ही खुश हूँ जितना रोटी के साथ खुश हो सकता हूँ। अब अगर आपको रूलकुश का बपतिस्मा मिल चुका है तो ये वो निशान है जो कि आपके पास हर छुटकारे की चीज है। यस्सू आपके लिए मरा जिसका तल्लुक आपसे है, ये आपके हाथ में है। क्या आप इसका दावा करने से डरते हैं? और अगर मैं इसे अपनी जेब में रखता हूँ और कहता हूँ ठीक है मैं नहीं जानता वो रोटी खरीद सकता हूँ कि नहीं, मैं भूख से मर जाऊंगा। लेकिन याद रखें, व्यापारी कहता है मेरी एक मांग है, जनाब ब्रैनम सिर्फ 25 पैसे में आपको रोटी मिल सकती है, तो फिर मैंने उसे पा लिया, आमीन, क्योंकि यही तय हुआ था। यही सबब है कि बहुत सी चीजें जो आज हो चुकी हैं हम नहीं देखते, इसलिए कि हकीकी निशान हमारी जिंदगी में जाहिर नहीं हुआ है, हो क्योंकि हमारे पास हर तरह के जाली निशान हैं, लेकिन मेरा मतलब हकीकी निशान से है। देखें, जब हम ये महसूस करते हैं और निशान को पेश करते हैं तो वो जिंदगी जिसने उस निशान को लिया है तो फिर खून हमारे लिए बोलता भी है। याद रखें, अहद का खून निशान के साथ पहचाना गया, और कलाम हमें वादे का एतमाद देता है। निशान इस बात की अलामत है कि हमारी अदायगी कर दी गई है। अगर आप इसमें शामिल नहीं हैं, ठीक है, तो फिर आप कभी भी कुछ भी हासिल नहीं करेंगे। तो आप सिर्फ दुआया कतार में से गुजर रहे हैं और फिर निकल कर वापिस जा रहे हैं, चलते हुए मस्जिद तक आ रहे हैं और देख कर वापिस चले गए हैं। लेकिन ओ भाई, जब वो निशान एक बार आपके दिल में रख दिया गया है और आप जानते हैं कि ये यीशु मसीह का जी उठना आपके अंदर है, तो कुछ हो रहा है, तो आपको कोई चीज वापस नहीं ले जा सकती। आप जानते हैं कि आप कहां पर हैं। खुदा के कलाम की पूरी ताबेदारी आपको निशान के लिए हकदार बनाती है और कुछ नहीं। मुबारक है वो जो उसके सारे अहकामात को मानता है, उसके पास जिंदगी के दरख्त के पास जाने का हक है। तब जब हम दुआ करते हैं तो हमारे पास जाहिर करने के लिए हमारी दुआओं के साथ निशान होना चाहिए। अब इसे लेने में नाकाम ना हो। जब आप दुआ करें तो आपके पास अपनी दुआ को थामे रहने के लिए निशान होना चाहिए। अगर आपके पास नहीं है तो आप तब तक दुआ करें जब तक निशान आ ना जाए। यही वजह है कि आप निशान को हासिल करने का वादा नहीं करते, समझे? पहले आपके पास निशान होना चाहिए, ये अदा करने की कीमत है। अपने ईमान से इस पर भरोसा रखें। अब पूरी ताबेदारी ही निशान है जिससे खौफ भाग जाता है। पालूस हमें ये बताता है कि लहू अच्छी बातें बोलता है। आप कहते हैं क्या लहू बोलता है? हाँ, लहू बोलता है। पदेश 4:10 में हम पाते हैं कि खुदा ने कहा कि काइन, बल्कि हाबल का लहू जमीन से पुकारता है। हम अब्रानियों 12 में पाते हैं कि मसीह के अहद का लहू हाबल के लहू से बेहतर बातें बताता है, समझे? हमें मालूम होता है कि लहू बोलता है, ये आपकी तरफ से बोलता है। जो जिंदगी आप में है वो बहाए गए लहू में से बोलती है, आमीन। ओ भाई, मैं चाहता हूँ कि हर कोई इसे देख सके, समझे? अगर आप देख सकें कि ये क्या है, ये जिंदगी है जो कि आप में है। देखें, लहू इसे आपके साथ शनाख्त करा रहा है, ये निशान है। ये क्या है? लहू आपके लिए बहाया गया था, आपने कबूल किया है और जिंदगी आप में आ चुकी है। आपके पास निशान है जो कि रुलकुश है। तब जब हम दुआ करते हैं तो हमारे पास निशान होना चाहिए जो हमारी दुआओं को पेश करे, जैसा कि मैंने कहा। और आप अपने लिए यकीन करें और निशान का अपने पूरे खानदान पर इतलाक करें, जैसा कि मिस्र में, यरू में या फिर इमाल 16:31 में पाते हैं कि पालूस ने रोमी सूबेदार से कहा, तू ईमान रख, तू और तेरा घराना निजात पाएगा। इसे अपने घराने पर लागू करें। अगर आपके पास ऐसा बच्चा है जो महफूज नहीं, बिल्कुल उसके ऊपर निशान रखें, कहें खुदावंद खुदा मैं इसका दावा करता हूँ, ठीक वहीं खड़े रहें। अगर आपकी माँ या कोई प्यारा जो खोया हुआ है तो उन पर निशान रखें, कहें खुदावंद खुदा मैं इसका दावा करता हूँ। सारी दुनियावी गंदगी कूड़े को बाहर निकाल दें, अपने घर से बिल्कुल बाहर, इसके लिए तैयार हो जाएं, अपने छोटे कपड़े जला दें, अपने ताश की मेज को दूर फेंक दें, अपने सिगरेटों से पीछा छुड़ाएं, अपनी कम एतकादी और कलीसिया के कागजों को कूड़ेदान में फेंक दें जहां से उनका तल्लुक है, आमीन। तब आप तैयार हो जाएं। तब क्या करें? तब निशान को दुआ में असल गवाही के साथ असल ईमान के साथ लागू करें, इसे लागू करें, एतमाद के साथ लागू करें। जब आप निशान लागू करते हैं, ये जान लें कि आप पाक हो गए हैं। अगर हमारे दिल हमें मुजरिम ना ठहराएं, तब हम अपनी अर्ज पेश कर सकते हैं। जब तक आप लोग वो गलत काम कर रहे हैं, तो फिर आप खुदा से कैसे कह सकते हैं कि वो आपके लिए कुछ करे, जबकि आप जानते हैं कि आप गलत हैं। यही वजह है कि हम आगे पीछे लड़खड़ाते हैं। मैं ये ठेस पहुंचाने के लिए नहीं कह रहा, मैं ये दुरुस्त करने के लिए कह रहा हूँ कि काम ठीक हो जाएं। आप कैसे सदूम और अमूरा की जली हुई राख पर तमीर करने जा रहे हैं? वापिस आएं। खुदाम और उनके साथी वो लोगों को कुछ भी करने देते हैं और इकट्ठे रहते और उनके नाम किताब में रखते और उन्हें ये वो दूसरे कहते हैं, जबकि ये बदनामी है। और ये ऐसा लगता है कि उनका ईमान कुछ चीज है, मगर यहाँ तक कि कुछ भी नहीं होता। कभी कभी ये भी समझ में नहीं आता कि ये क्या है। उनके पास एक उम्मीद है, लेकिन ईमान नहीं। आपको वहीं वापस जाना है। हर चीज जांची गई और साफ की गई है, तब अपना निशान लें, जो कि आप जानते हैं कि ये यीशु मसीह है, आप में है, तब उसे लागू करें। अगर कुछ नहीं होता तो कुछ गड़बड़ है, फिर वापस जाएं। आपने गलत चीज को अपने हाथ में लिया है। उसने ये वादा किया है, वही एक था जिसने इसका वादा किया है, इसे लागू करें। इफिसियों 2:12 पढ़ें। बाज़ औकात अगर आपको इसकी हसरत है तो आप इसे वहाँ पाएंगे। गौर करें अब्रानियों 9:11 में इसी तरह है। पालूस ने कहा, जिंदा खुदा की खिदमत उसके जिंदा मुकाशफात के साथ करना। ऐसा कहते हुए नहीं कि मैं जाऊंगा और अब्रानी लोगों की तरह करूंगा जैसे वो किया करते थे, अपनी कुर्बानी को लेते, एक मोटा ताजा बैल लेते, उसको राह में लाते और अपने हाथों को उसके ऊपर रखते और अपने आप को उसके साथ शनाख्त करते और उसे जबा करते और रास्तबाज ठहर कर वापिस जाते, इसलिए कि ये यहोवा की मांग थी, उसने ये किया। तब शायद आने वाली नस्ल और ठंडी पड़ जाए, कोई भी थोड़ा और ठंडा पड़ जाए। पहली बात जो आप जानते हैं, ये घराने की रस्म बन जाती है। यही पेंतीकोस्त हमारे लिए है, एक खानदान की रस्म बना है।
हम आते हैं और कहते हैं, टेलीविजन प्रोग्राम रात अच्छा नहीं, हैरत है, उन्होंने कलीसिया में क्या किया, खुदावंद यीशु शिफा देता, ओ रहम हो, समझे, ये खानदानी रस्म है। आप जानते हैं, मैं किसी रोज गैर जुबानों में बोला, मैं इस या उससे तल्लुक रखता हूँ, आप जानते हैं, जी हाँ, हो, ये एक खानदानी रस्म है।
आप जानते हैं खुदा ने क्या कहा? खुदा ने कहा, तुम्हारी चर्बी और मैंने मुझे बदबूदार लगते हैं। ये दुरुस्त बात है, तुम्हारी कुर्बानी बदबूदार हो गई। और इसी तरह से पेंटिकोस्टल और हमारे सारे तंजीमी टुकड़े इसी तरह कर रहे हैं, और जैसे हमारी खवातीन और मर्द कर रहे हैं, यानी दीनदारी की एक किस्म। जब म्यूजिक चलता और ऊपर नीचे कूदते, और यही सबब है, अगर खुदा का कलाम सामने आता है और कुछ कहता है तो ऐसे कि उन पर पानी की बाल्टी अंडेल दी गई हो। क्या मसला है कि आपकी कुर्बानियां यहोवा के सामने बदबू देने लगी हैं? और ये उस वक्त भी था जब यीशाया मंजरे आम पर आया और उन्हें बताया, मैं तुम्हें एक अवधि निशान दूंगा, एक कुंवारी हामला होगी। समझे, आप यहाँ हैं ना अकीदों और मुर्दा हालत में, नहीं बल्कि एक जिंदा मुकाशफा, एक जिंदा खुदा जो मुर्दों में से जी उठा है और हमारे दरमियान रह रहा है। उनमें से कुछ कलीसियाएं ऐसी हैं जो इन बातों का यकीन करती हैं, मगर वो इस तरह की बातों का यकीन नहीं करती जैसे कि निशान के तौर पर कोई ऐसी अलामत या टोकन। ठीक है, एक साथी ने मुझे बताने की कोशिश की, सिर्फ उन 12 रसूलों ही ने रूल कुछ पाया, बस ये वहाँ थे। हाँ, उफ, मगर हम जो कलाम का यकीन करते हैं, हम मुख्तलिफ जानते हैं। हम जानते हैं कि ये जिंदा खुदा की हजूरी है। हम कैसे जानते हैं कि ये मसीह की जिंदा हजूरी और रूल कुछ की हजूरी है? ये वही काम है जो वो करता है, जो कि इसकी गवाही है। एक अंगूर की बेल इसके फल से जानी जाती है, और तब अगर वो पहली अंगूर की बेल आई और उन्होंने अपने पीछे एक ईमाल की किताब लिखी और वही बातें जो यीशु ने की, रसूलों ने भी की, तब जब वो अंगूर की बेल दोबारा आती है, वो वही काम करती है। समझे, अब्रानियों 13:8 कहती है, वो यक्सा है, ओ मेरे खुदाया, ये साबित करता है कि खुदा ने अपने वादे के कलाम के मुताबिक इसे हमारे लिए खड़ा किया है। वादे की मोहर, इफिसियों 4:30 कहती है, और खुदा के पाक रूह को रंजीदा ना करो, जिससे तुम पर मखलसी के दिन तक के लिए मोहर हुई है, ना के अगली बेदारी तक, बल्कि तुम्हारी मखलसी के दिन के लिए।
इसमें बपतिस्मा लेने से पहला करंथियों 12 बाब के मुताबिक और इसमें सारी ममूरी है और इसमें किसी गुनाह की शनाख्त नहीं है। वो जो खुदा से पैदा हुआ है गुनाह नहीं करता, खुदा का तुखम उसमें कायम रहता है और वो गुनाह कर ही नहीं सकता। वो कैसे कर सकता है जबकि निशान वहाँ मौजूद है? निशान इस बात की अलामत है कि वो कबूल कर लिया गया है। और ठीक है, आप कहते हैं मैं गुनाह करता हूँ, ठीक है, तो फिर आपके पास निशान कभी नहीं था, समझे? निशान वो रिकावट है जो जाहिर करता है कि कीमत चुका दी गई है। अगर शैतान आपको पकड़ने की कोशिश करता है, जरा इस पर सोचिए, अगर शैतान आपको बीमारी देने की कोशिश करता है या आपको कुछ देने की कोशिश करता है, आप जानते हैं क्या करना है? उसे अपना निशान दिखाएं। यकीनन बीमारी एक मसीही पर हमला करती है, इसे अपना निशान दिखाएं, उसे साबित करें कि आप खुदा की खरीदी हुई चीज हैं। शैतान का मुकाबला करो तो वो तुमसे भाग जाएगा। अपने ना हिलने वाले ईमान के ऊपर निशान को थामे रहें जो इसके कलाम में वादा किया गया है। एक दफा खुदा ने कोसे कजा की अलामत निशान के लिए दी। मैं खत्म कर रहा हूँ। कोसे कजा की अलामत एक निशान के लिए दी। मुझे सिर्फ तकरीबन 10 मिनट मिले हैं और फिर दुआया कतार बनानी है। वो हमेशा ही से इस निशान की सच्चाई पर कायम रहा। क्या वो रहा? वो अब भी यही करता है। इन तमाम हजारों बरस में वो इसे जाहिर करने में एक मरतबा भी नाकाम नहीं हुआ। वो उस निशान में सच्चा है जो ये जाहिर करता है कि वो हमेशा कभी भी अपने निशानों को अजाज देने में नाकाम नहीं होगा। मैं परवाह नहीं करता अगर यीशु 10,000 सालों तक ना आए, आपके पास निशान है, अभी तक उसके पास इसका अजाज है। इससे कोई गर्ज नहीं कि कितनी ही चीजें तब्दील हो जाएं, और जो कुछ भी मजीद हो उसने इस निशान को अजाज देना है। उसने ये कहा वो करेगा, ठीक है। हर एक ना ईमान रखने वाला मजहब जो कौम के अंदर और दुनिया में है, जो के ईमान रखते हैं कि निशान और हैरत अंगेज काम ईमानदारों में नहीं होते, खुदा हमसे तवक्को करता है कि उसके दिए गए ईमान पर हम खुदा के निशान को जाहिर करें। आप इस निशान पर सच्चे रहें जो ये जाहिर करता है कि आपका किराया अदा हो चुका है और हम जी उठने के लिए कबूल हो चुके हैं। हमने अपनी जिंदगी के अंदर निशान रखना है। ये पैगाम तराशने वाला है, लेकिन ये सच्चाई है, जैसा कि हमें सच्चाई की जरूरत है। खुदा सच्चाई को जानने में हमारी मदद करे। जब तुम सच्चाई से वाकिफ होगे और सच्चाई तुम्हें आजाद करेगी। मैं दावा करता हूँ कि यीशु मसीह कल, आज, बल्कि अब तक यक्सा है। मैं ईमान रखता हूँ खुदा रूह कुछ को एक निशान के तौर पर देता है, ठीक अब जैसे खुरूज से थोड़ी देर पहले दुल्हन कलीसिया से बाहर जा रही है। मुझे यकीन है बड़ी गड़बड़ है, और लोग कह रहे हैं कि उन्होंने नारे लगाए, वो गैर जुबानों में बोले, मैं इन बातों पर ईमान रखता हूँ, मगर आप इस पर तकिया नहीं कर सकते। आप कैसे इस पर तकिया कर सकते हैं जबकि कलाम का इनकार करते हैं, समझे? निशान कलाम है जो आप में शनाख्त हुआ और खुद जिंदगी दे रहा है। ये खुदा खुद अपना तर्जमान है। आपको ये नहीं कहना है, ठीक है, अब आप मेरी जुबान का तर्जमा करें। वो ये नहीं है, वो आपकी जिंदगी की तर्जमानी अपने कलाम के वसीला से करता है। जब वो आपका कलाम लेता है, आप क्या हैं, और अपने कलाम की आपके जरिए पहचान करवाता है, तो वहाँ किसी की तर्जमानी की जरूरत नहीं है। ये पहले ही वहाँ है। खुदा अपनी तर्जमानी खुद करता है, और आज इस दिन के लिए हमारे पास ये वादे हैं। ओ डिलास, तुम मसीहों का प्यारा झुंड है। आज इस चीज को देखते हुए जो आस पास हो रहा है, अपने साथ ना ले जाना। इसकी वजह यह है कि ये तबाह होने जा रही है। उस निशान को हमेशा हरकत में आने दें। इस निशान को जाहिर करें, बाइबल पढ़ें, हर चीज को आने दें, और अगर आपकी रूह जो आप में है आमीन नहीं कहती, तो इससे अच्छा था कि आप वापस आकर जो आप में है उसे तब्दील कर देते उस निशान के लिए जो आपने हासिल नहीं किया। मैं जानता हूं कि आज सुपहर सारी बातों के कहने का वक्त यही है। अब ठीक 4:30 हो रहे हैं, अब ये वक्त है, और अगर हो सके तो हम दुआया कतार के साथ 5 बजे तक बाहर निकल जाएंगे। क्या आप ईमान रखते हैं कि यीशु मसीह आज जिंदा है और बादशाही करता है? क्या आप ईमान रखते हैं कि जो मैंने आपको बताया ये सच्चाई है? ये निशान है जो मांग है। मैं सिर्फ सच को बोल सकता हूँ। मैं सिर्फ वही बोलता हूँ जो देखता हूँ। मैं वही सुनता हूँ जो मुझ पर आश्कारा किया गया। और मैं ये क्यों कहता हूँ, हजारों हजार बार, एक बार भी वो सच होने के लिए नाकाम नहीं हुआ। अब ये तो सिर्फ खुदा ही होना चाहिए। اب یہ تو خدا ہی ہونا چاہیے. ٹھیک ہے, کیا خدا کسی کو اس طرح کی خدمت دے گا جو کہ نہیں جانتے کہ وہ کس چیز پر بات کر رہے تھے؟ نہیں. کیا یہ خود کو غیب بین پہچان کروا پائے گا؟ اور کیا اس کو امیزش زدہ کلام دے گا؟ نہیں. وہ شخص جو اس کا انکار کرتا ہے وہ مخلوط ہے, اور خدا مخلوط نہیں ہے. خدا خود اپنا ترجمان ہے. نشان کو حاصل کرو, کسی کلیسیا پر یا کسی اور قسم یا کسی اور چیز پر تکیہ نہ کرو. نشان کو حاصل کرو, اسے تھامو. صرف یہی وہ چیز ہے جسے خدا پہچانے گا. جب آپ اس وقت پر آتے ہیں جب یہ آپ کی موت کی طرف آتا ہے, تو بہتر ہے کہ آپ اس نشان کو اپنے اوپر تھامے رہیں, یہ جانتے ہوئے کہ اس کی آمد کے دن جو کہ جی اٹھنا ہے میں اس نشان کو پیش کر سکوں گا. یہ اس بدن میں نہیں ہوگا, یہ بدن تو بسیدہ ہو گیا, مگر روح میں جو مر نہیں سکتی یہ ابدی زندگی ہے. نشان وہاں پر ٹھہرتا ہے, اور اس نے وعدہ کیا میں اسے آخری دن پھر دوبارہ اٹھا کھڑا کروں گا. وہی یسوع مسیح یہاں پر ہے, وہ پیغمبر ہے, یہاں پیغام ہے. وہ یہاں پیغمبر ہے جو اپنے پیغام کی شناخت کرتا ہے. میں پیغام لانے والا نہیں ہوں, وہ پیغام لانے والا ہے, اور یہ پیغام ہے. اور اگر آپ کی روح اس کے ساتھ متفق نہیں ہوتی, تو پھر یہ پیغام کو لانے والا پیغام کا پیغمبر کیسے ہو سکتا ہے؟ صرف نشانی اس کی شناخت کرے گا. آمین. میں خدا میں محسوس کر رہا ہوں, میں واقعی ہی کرتا ہوں. مجھے ایسا لگ رہا ہے جیسے میں ابھی ہوا میں اڑ جاؤں گا, کیونکہ میں جانتا ہوں کہ میں نے کس پر ایمان رکھا ہے, اور میں نے اپنی زندگی اس کے جی اٹھنے میں پہچانی ہے. اس کی حضوری یہاں موجود ہے, اسے قبول کریں دوستو, مہربانی سے کر لیں, اپنے دلوں میں اتاریں. میں جانتا ہوں کہ ہم سب مذبح کے سامنے آس پاس آ کر دعا کرتے ہیں. یہ میتھوڈس کا پرانا خیال ہے, بائبل میں یہ انہوں نے کبھی ایسا نہیں کیا. بائبل نے فرمایا جتنوں نے ایمان رکھا انہوں نے بپتسمہ لیا, جو کہ درست ہے. بائبل میں مذبح پر بلانے جیسی کوئی بات نہیں ہے. یہ وہ کچھ ہے جو ہم نے شامل کیا, جو کہ درست ہے. جس چیز کو خدا برکت دے یہ درست ہے, جیسے کہ وہ کپڑے کو مسا کرتے. بائبل میں اس طرح کی کوئی چیز نہیں تھی. وہ پالوس کے بدن سے اپنے رومال اور پیش بند لگاتے تھے. مگر جو بھی ہے, آپ یہ کرنا چاہتے ہیں, یہ درست ہے. مذبح پر, اپنی جگہ پر, یا جہاں کہیں بھی, صرف یہی بات ہے کہ آپ اس نشان کو اپنے اوپر لاگو کریں. تب اپنے آپ کو دیکھیں کہ کس طرح زندگی گزاری اور کیا چل رہا ہے. دیکھیں یہ لاگو ہو گیا ہے یا نہیں. اگر یہ نہیں ہوا تو جو بھی آپ کے پاس ہے اسے ایک طرف بچھا دیں, اور پھر واپس آئیں جب تک کہ نشان نہ لاگو ہو. آئیں دعا کریں. آسمانی باپ, ہو سکتا ہے کہ میں بے دھڑک بولا, لیکن خداوند کیل کیسے تھامے رہ سکتی ہے جب تک آپ ہی اسے مضبوطی سے نہ تھامے. میں دعا کرتا ہوں باپ کہ یہ لوگوں کے دلوں میں ٹھونس جائے, کہ وہ اس بات کو دیکھیں گے کہ یہ کوئی زبردستی کی بات نہیں ہے. یہ وہ نہیں ہے کہ میں کسی تنظیم کی پہچان کرا رہا ہوں, کسی قبیلہ, کسی مذہب, کسی شخص, یا اپنے آپ کو, یا کسی اور کو. یہ تو یسوع مسیح ہے. تیرے کلام کے مطابق میں ان ساری تنظیموں کو ایک ساتھ پھینکتا ہوں. وہ چھ میں سے ایک اور آدھی درجن دوسری ہیں. پرانی ماں قصبی بائبل مکاشفہ 17 میں فرماتی ہے, وہ تمام قصبیوں کی ماں تھی, اور وہ انسان نہیں تھی, وہ قصبیاں تھی, اور وہ تمام دنیا داری کے بستر پر چلی گئیں. اور ہم یہ دیکھتے ہیں کہ ایسا ہو چکا, پینتیکوسٹل اور تمام جا چکے, لیکن یسوع تو اب بھی یسوع ہی ہے. انہیں کلیسیا کے پیغام نہ سننے دے, لیکن مسیح کا پیغام یعنی کلام کو سننے دے. ہو سکتا ہے خداون آج رات تو ان کے ساتھ اپنے آپ کو شناخت کروائے, تمام بیماروں کو شفا دے. خداون ہمارے گناہوں کو معاف فرما. میں دعا کرتا ہوں تیرا خادم ہوتے ہوئے مہربانی سے میرے گناہ بھی معاف فرما, اور ان لوگوں کے گناہوں کو معاف فرما. خداون میں بھروسہ رکھتا ہوں, بے شک ان میں سے ہر ایک جس نے اس عمارت کے لیے ہدیہ دیا ہے, انہوں نے اپنے پیسے خرچ کیے ہیں, اور انہوں نے خداوند سب کچھ کیا ہے. اے خداوند خدا, میں دعا کرتا ہوں کہ ان میں سے ایک بھی ایسا نہ ہو جو رہ جائے, بلکہ ہر ایک جائے. میں یہ دیانتداری سے کر رہا ہوں, اور تب بھی خداوند تجھے سخت ہونا ہی چاہیے. ہم جانتے ہیں کہ درست کرنا محبت ہے, محبت اصلاح ہے, اور میں دعا کرتا ہوں اس مقصد کے لیے کہ تُو نے اپنے لوگوں کو درست کیا, کیونکہ تُو نے ان سے محبت کی اور ہر گناہ کے لیے جواب دیا. اور باپ میں دعا کرتا ہوں کہ آپ ہمارے گناہوں کو اب معاف کریں گے جیسے ہم نے اقرار کیا ہے۔ خداون ہم تو دور چلے گئے، خداون میں ان پینتیکاسٹل لوگوں کے ساتھ شناخت ہوا، خداون میں ان میں سے ایک ہوں، اور میں دعا کرتا ہوں کہ تو خدا ہم سب کو معاف فرمائے گا اور ان میں سے کچھ رہنما کو لے اور انہیں گما دے اور انہیں ایک مرتبہ کلوری کو دیکھنے دے، تب وہ اس بات کو بھول جائیں گے کہ انہیں کیا ہونا ہے، ایک پریسبیٹر یا ایک بشپ یا یہ جو بھی ہو، اور وہ جانتے ہیں کہ ہم اس بادشاہی میں کوئی بڑے نہیں ہیں، ہم تمام خدا کے بچے ہیں۔ میں دعا کرتا ہوں کہ اب تو ہماری مدد کر، اپنے آپ کو آج ہمارے درمیان ثابت کر، ہم یہ یسوع مسیح کے نام میں مانگتے ہیں، آمین۔ اب اس سے پہلے کہ میں دعائیہ قطار شروع کروں، ہو سکتا ہے کہ یہاں کوئی ہو جو یہاں پہلے کبھی نہ آیا ہو، میں نہیں جانتا کہ آپ کون ہیں، لیکن خدا آپ کو جانتا ہے۔ اگر میں سچ بتا چکا ہوں تو خدا اسے شناخت ہونے دے، آیا یہ سچ ہے یا نہیں، یہ اس بات کا ثبوت ہے۔ اگر وہ مردوں میں سے جی اٹھا ہے تو وہ کل آج بلکہ اب تک یکساں ہے۔ اس نے یوحنا 14:12 میں کہا، وہ جو ایمان رکھتا ہے، نہ کہ بناوٹی ایماندار، جو کوئی مجھ پر ایمان رکھتا ہے، جو کام میں کرتا ہوں وہ بھی کرے گا۔ کیا یہ درست ہے؟ کسی نے کہا، تم اس سے بڑے کام کرو گے، یہ درست ہے۔ ہاں ٹھیک ہے، ہم انجیل کی منادی کرتے ہیں جو کہ بڑھ کر ہے، صرف وہی کریں گے جو اس نے کیا، یہ میرے لیے ثابت ہو جائے گا، دیکھیں پھر ہم عظیم باتیں کریں گے۔ میں آپ کو بڑی بڑی چیزیں دکھا سکتا ہوں جو وہ اب کر رہا ہے، اور اس نے تب بھی کیا جب وہ زمین پر تھا، اور یہ صرف انجیل کی منادی کرنا ہی نہیں تھا بلکہ وہ معجزات اور نشانات بھی تھے۔ اس کا کوئی وقت مقرر نہیں ہے، صرف ایمان رکھیں، اور آسمان کا خدا جس نے یسوع مسیح کو مردوں میں سے جلایا اور اسے یہاں ہمارے سامنے زندہ پیش کیا تاکہ 2000 سال کے بعد بھی اس پیغام کو ثابت کرے، جیسا کہ یہ درست ہے، نشان کا اطلاق کرنا ہے۔ اب آپ لوگ جن کو بیماریاں اور پریشانیاں ہیں، صرف دعا کریں، سچے دل سے دعا کریں، خداوند میں ایمان رکھتا ہوں کہ تو ہی سردار کاہن ہے جسے آج ہم اپنی کمزوریوں میں محسوس کر کے چھو سکتے ہیں، اور ہمیں اس خادم کے ذریعے بتایا گیا ہے کہ تو ہمارے ساتھ موجود ہے، تو میں چاہتا ہوں کہ تو ہمارے ساتھ موجود رہے اور اپنے آپ کو ہمارے ساتھ شناخت کرائے۔ اب آپ میں سے ہر ایک دعا کرے، اب یہ خدا پر منحصر ہے کہ وہ کچھ کہے، یہی وقت ہے۔ او میرے خدایا، میری آرزو ہے کہ آپ کچھ جان سکیں، آپ کیسا محسوس کرتے ہیں جب وہ آتا ہے، ساری خلقت کا تعلق آپ سے ہے، آمین۔ نہیں، شیطان کچھ نہیں کرنے جا رہا، وہ شکست خوردہ ہے، میرا خداوند موجود ہے، یہ سب ہمارے ہاتھوں میں ہے، آمین۔ مہربانی سے خاموش رہیں، چلیں پھرے نہ، خاموش بیٹھیں۔ آپ جو ویل چیئر پر ہیں، ایسی باتیں نہ سوچیں کہ آپ بے یارو مددگار ہیں، ایمان رکھیں۔ آپ دعائیہ قطار کے ذریعے پہلے بھی گئے تھے اور ناکام رہے، یہ خادم نہیں تھا جس نے آپ کے لیے دعا کی جو ناکام ہوا، یہ آپ کا ایمان ہے، اور آپ نے سوچنا شروع کر دیا کہ آپ کچھ نہیں کرنے والے، آپ صرف ایمان رکھیں۔ یہاں پر یہ روشنی یہاں پر ہے، ایک چھوٹی سیاہ فام خاتون پر جو یہاں پیچھے بیٹھی ہوئی ہے، بالکل اس طرف اپنے ہاتھوں کو اٹھائے ہوئے۔ ہاں آپ دعا کر رہی ہیں؟ ہاں، کیا آپ مجھ پر اس کا خادم یا نبی ہونے کا یقین رکھتی ہیں؟ مجھے ایسا نہیں کہنا چاہیے کیونکہ بہت سے لوگوں کو اس بات سے ٹھوکر لگتی ہے۔ یہاں ایک سفید آدمی ہے اور سیاہ فام عورت ہے، بالکل ویسے ہی جیسے ہمارا خداون اور وہ عورت کنویں پر تھی، دو مختلف نسلیں، وہ ان کو بتاتا ہے کہ نسلوں میں کوئی فرق نہیں ہے، ہمارے رنگوں کا اس کے ساتھ کوئی تعلق نہیں ہے، ہم سب ایک دوسرے کو خون دے سکتے ہیں، خدا نے تمام قوموں کو ایک ہی خون سے بنایا ہے۔ آپ کے سر میں درد ہے، بھیانک درد، پھر آپ کے دل میں بوجھ ہے جو کہ اس بچے کے لیے ہے، اور وہ یہ دباؤ ہے، بالکل یہی، کیا یہ سچ ہے؟ یہ درست ہے۔ یہ عورت جو وہاں آپ کے پاس بیٹھی ہے، اس کی شناخت آپ کے ساتھ ہوئی ہے جو کہ آپ کی ماں ہے، یہ درست ہے، اور اس نے جو حاصل کیا اس کے ساتھ کچھ گڑبڑ ہے۔ اے خاتون، کیا تو مجھ پر ایمان رکھتی ہے؟ کیا ایمان رکھتی ہے؟ آپ کی پریشانی آپ کو تکلیف دے رہی ہے، یہ ٹھیک ہے، یہ آپ کی دائیں جانب تکلیف دے رہی ہے، کیا یہ درست ہے؟ اگر یہ درست ہے تو اپنے ہاتھ اٹھائیں، یہ اب آپ کو تکلیف نہ دے گی۔ کیا آپ ایمان رکھتی ہیں؟ اگر خدا مجھ کو بتا دے کہ آپ کون ہیں، مسز لوول، ٹھیک ہے، ٹھیک بات ہے، آپ اپنی راہ پر جائیے، خداوند یسوع آپ کی درخواست کے مطابق آپ کو دیتا ہے۔ ٹھیک یہاں آخر میں ایک اور سیاہ فام خاتون بیٹھی ہیں، دیکھ رہی ہے، جو کہ جیسے کہ وہ ٹکڑے ٹکڑے ہو گئی ہو، وہ ٹھیک میری طرف دیکھ رہی ہے، وہ اس پر ایمان رکھتی ہے۔ کیا آپ ٹھیک اسی چیز کو اس کے پاس نہیں دیکھتے ہیں؟ وہ گردے کی بیماری میں مبتلا ہے، یہ ٹھیک ہے، اب یہ بیماری ختم ہو چکی ہے، اس نے آپ کو شفا بخش دی ہے، آمین۔ آپ کیوں ایمان نہیں رکھتے؟ اگر آپ ایمان رکھیں تو سب چیزیں ممکن ہیں۔ کیا آپ ایمان رکھتے ہیں؟ سیاہ فام لوگوں کو دیکھیں، اے سفید گلے، تیرا ایمان کہاں ہے؟ یہاں پر ایک سیاہ فام خاتون بالکل یہاں بیٹھی ہوئی ہے، بالکل میری طرف دیکھ رہی ہے، ایک بڑی باری وجود والی عورت، اس کے گھٹنے میں تکلیف ہے، اس کو اور بھی تکلیف ہے، اس کو دل کی تکلیف ہے، ہاں، اور اسے کمزوری بھی ہے، گھبراہٹ اور اسی طرح کی اور چیزیں، خاص طور پر جب وہ آرام سے لیٹتی ہے، سمجھے، یہ کل رات کو ہوا۔ یاد رکھیں، میں آپ کے ذہن کو نہیں پڑھ سکتا، لیکن میں جانتا ہوں کہ آپ نے کس کے بارے میں دعا کی۔ آپ چاہتی ہی ایسا تھی کہ آج آپ کو بلایا جائے، اور اس نے آپ کے لیے جواب دیا ہے۔ اب آپ مشکل سے بھی نہیں اٹھ سکتی ہیں، کیونکہ آپ کو جوڑوں کا درد ہے، یہ ٹھیک ہے، اور اب دوسری چیز، آپ کے پیٹ میں تکلیف ہے، جو کہ پیٹ میں گدود کا بڑھ جانا ہے، جو کہ سچ ہے۔ کیا اب آپ مجھ پر اس کا نبی ہونے کا ایمان رکھتی ہیں؟ میں اسے کہوں گا، چونکہ ایمان رکھیں اور آپ شفا یاب ہو جائیں گی۔ آپ کے پیٹ کی تکلیف کے بارے میں کیا خیال ہے؟ کیا آپ ایمان رکھتی ہیں کہ خدا آپ کے پیٹ کی تکلیف کو یہاں پر بیٹھے ہوئے ٹھیک کر دے گا؟ کیا آپ اس پر ایمان رکھتی ہیں؟ ٹھیک ہے، تو پھر آپ اپنے پیٹ کی تکلیف سے شفا لے سکتی ہیں، آمین۔ کیا وہاں وہ عورت سگریٹ چھوڑنا چاہتی ہے؟ آپ ایمان رکھتی ہیں کہ خدا آپ کے سگریٹ چھڑا سکتا ہے؟ جیسا کہ آپ کافی عرصے سے کوشش کر رہی ہیں، اسی طرح آپ کو پیٹ کی تکلیف ہے، جو سگریٹوں کو چھوڑنے کی کوشش کرنے کی وجہ سے ہے، جس کی وجہ سے آپ کے پیٹ میں تکلیف ہو گئی ہے۔ کیا آپ انہیں چھوڑ دیں گی؟ میں انہیں یسوع مسیح کے نام سے تم سے ڈانٹتا ہوں، کیونکہ آپ کے ایمان نے اسے چھو لیا ہے۔ میں آپ کو چیلنج دیتا ہوں، صرف خدا پر ایمان رکھیں۔ یہاں پر ایک خاتون بیٹھی ہوئی ہے اور دعا کر رہی ہے اپنے ایک پیارے کے لیے، جو کہ اسپتال میں کینسر سے مر رہا ہے۔ ٹھیک ہے، یہ ان کے انکل ہیں، جو کہ درست ہے۔ آپ کسی خادم کی بیوی ہیں، آپ اپنے پورے دل کے ساتھ ایمان رکھتی ہیں، وہ شخص ٹھیک ہو جائے گا۔ میں آپ کو چیلنج دیتا ہوں، صرف خدا پر ایمان رکھیں۔ یہ کیا ہے؟ یہ پہچان ہے، جو کہ یسوع مسیح ہے۔ آپ کہتے ہیں کہ مسیح کیا ہے؟ وہ کلام ہے، ابتدا میں کلام تھا، کلام خدا کے ساتھ تھا، اور کلام مجسم ہوا اور ہمارے درمیان رہا۔ کلام دو داری تلوار سے بھی تیز ہے، جو خیالوں اور دلوں کے ارادوں کو پرکھتا ہے۔ کیا آپ دیکھ نہیں سکتے کہ ان آخری دنوں میں کلام ہمارے درمیان آیا ہے؟ یہ رلکس خدا کے کلام کو لے کر یسوع مسیح کی پہچان کرا رہا ہے، جو کہ نشان ہے، آمین۔ کیا آپ ایمان رکھتے ہیں؟ کتنے لوگوں کے پاس دعائیہ کارڈ ہیں؟ جن کے پاس دعائیہ کارڈ ہیں وہ سب اس طرف آ جائیں، یہاں اس قطار میں کھڑے ہو جائیں، سارے وہاں اس طرف صرف کھڑے ہو جائیں، یہاں اس درمیانی جگہ کھڑے ہو جائیں، نہیں بلکہ دائنی جانب، مہربانی سے ٹھیک وہاں، اشر اپنی جگہ پر جائیں۔ تب جب وہ لوگ آتے ہیں، دوسرے لوگ ان کے آنے کے بعد اس کے برعکس دوسری طرف کھڑے ہو جائیں۔ اب ہر کوئی احترام کرے۔ اب رول کچھ نے عبادت اپنے ہاتھ میں لے لی ہے، اس لیے کافی دفعہ کہا جا چکا ہے اور ثابت کیا گیا ہے۔ کتنے ایمان رکھتے ہیں کہ وہ یہاں ہے؟ کتنے ایمان رکھتے ہیں کہ یہ نشان ہے؟ کتنے ایمان رکھتے ہیں کہ یہ کلام ہے؟ دیکھیں، کتنے جانتے ہیں کہ عبرانیوں کی کتاب کہتی ہے کہ خدا کا کلام ان خیالوں کو پرکھتا ہے جو دل میں ہوتے ہیں؟ کتنے اس بات کو جانتے ہیں؟ کتنے جانتے ہیں کہ یہی وجہ تھی کہ یسوع ان کے خیالوں کو جو ان کے دلوں میں تھے جان سکا، کیونکہ وہ کلام تھا؟ کتنے اس بات پر ایمان رکھتے ہیں؟ کتنے ایمان رکھتے ہیں کہ یہی بات نبیوں کے ساتھ تھی، وہ تھے جن کے پاس کلام آیا؟ اور اب اگر وہ کلام ہمارے پاس آئے تو کیا یہ وہی کلام نہیں ہوگا؟ تو پھر کیسے کلام جو کلام کو پہچانتا ہے، کلام کے ذریعے غلط ہو؟ او رحم ہو، احترام کریں. ارے یہاں ایک خاتون بیٹھی ہے, اس کے دل میں بھی کچھ ہے. میں بس گھوما اور اسے پکڑا. کیا آپ مسز گرانٹ نہیں؟ مجھے یہ کبھی معلوم نہ تھا, لیکن آپ مسز گرانٹ ہیں. کیوں؟ میں آپ کو اس کے ساتھ دیکھتا ہوں. آپ کو گھبراہٹ ہے جو آپ کو پریشان کر رہی ہے. آپ کے بیٹے کو کچھ ہے, اس کا خون جیسے کہ ٹپک رہا ہو. میں آپ کو چیلنج دیتا ہوں کہ خدا پر ایمان رکھیں. آمین. وہ صورتحال کا مالک ہے, وہ موت کا بھی مالک ہے. آئیے دعا کریں. خداوند یسوع, جب کہ آپ کی حضوری یہاں اس عمارت میں ہمیں مسا کر رہی ہے اور ہم جانتے ہیں کہ یہ رول کچھ ہے, میں دعا کرتا ہوں خداوند کہ تو ہر شخص کو شفا دے گا جو ان رومالوں کو اپنے اوپر لیں گے. ایک مرتبہ ہمیں بائبل میں سکھایا گیا ہے کہ تیرے لوگ اپنے کام میں مگن تھے, بحر کلزم کو پار کر رہے تھے اور سمندر ان کے راستے میں آ گیا, ان کے راستے میں جو وعدے کی سرزمین کو جا رہے تھے. خدا نے آگ کے ستون میں سے اپنی غصے بھری آنکھوں سے دیکھا اور سمندر ڈر گیا, پیچھے ہٹ گیا اور اسرائیل وعدے کی سرزمین کی جانب ٹھیک اپنے کام کو کرتے ہوئے بڑھتے گئے. اے خداوند خدا, تیری آنکھیں یسوع مسیح کے لہو میں سے ہو کر یہاں اس نشان کو دیکھیں. ہم یہاں ان رومالوں کو تھامے ہوئے ہیں, اور ہو سکے تو ہر کوئی جو انہیں اوپر لے تو بیماری ڈر جائے اور واپس چلی جائے, اور تیرے لوگ اچھی صحت کے وعدے کو پہنچیں, کیونکہ ایمان سے کی ہوئی دعا بیمار کو بچا لے گی. یسوع مسیح کے نام میں یہ ایسا ہی ہو, آمین. کتنے میتھوڈسٹ مناد, بیپٹسٹ مناد, پریسبٹیرین مناد, لوترن مناد یا پینتیکاسٹل مناد ایمان رکھتے ہیں؟ آپ میں کتنے اس کا سچ ہونے کا ایمان رکھتے ہیں؟ یہاں آ کر میرے ساتھ کھڑے ہوں جبکہ ہم بیماروں کے لیے دعا کرتے ہیں. یہاں اوپر آئیں, اور وہ تمام مناد جو ایمان رکھتے ہیں. یہ ٹھیک بات ہے, کیا ایسا نہیں بھائی گرانٹ؟ کیا یہ ٹھیک ہے؟ ٹھیک ہے بھائی, یہاں نیچے آئے. بھائی گرانٹ کے پاس بیماروں کے لیے دعا کرنے کی خدمت ہے. بھائی گرانٹ جو کہ ایک بہادر انسان, ایک اچھا انسان اور ایک ایسا انسان جس کی خدا سنتا اور دعا کا جواب دیتا ہے. آج میں ان کو گلے لگا کر خوش ہوں اور کہتا ہوں, او میرے بھائی, اب وہ میرے ساتھ نیچے دعا کرنے جا رہا ہے. جب آپ اس قطار سے ہوتے ہوئے آتے ہیں, جیسے آپ نیچے کے درمیانی راستے سے آ رہے ہیں, بھائی یہاں دو قطاریں بنائیں. ٹھیک ہے, یہاں دو قطاریں بنائیں, کچھ یہاں, کچھ اوپر, کچھ نیچے. بائے روئے بورڈرز, آپ کہاں ہیں؟ بائے روئے بورڈرز, میں نے سوچا کہ وہ یہیں پر تھے. یہاں خادموں کی طرف دیکھیں, آپ ایسا کریں گے؟ یہاں دیکھیں بھائیو, ایسا کرنا مجھے اچھا لگتا ہے. صلیب کے خادموں, یہ شخص جو یہاں اوپر کھڑا ہے آپ کی پیغام کے ساتھ شناخت کروا رہا ہے, کیا ایسا ہو سکتا ہے؟ اب دیکھیں, اب اسے خادموں کے اوپر نہ چھوڑیں, وہ اپنے آپ کی پہچان کروانے آئے ہیں. جب آپ یہاں سے نکلتے ہیں, اپنے سامنے نشان کو رکھیں اور کہیں, خداوند یسوع, میں نے اپنے گناہوں کا اقرار کر لیا ہے, اس کے بدلے میں تو نے مجھے روح القدس کا بپتسمہ دیا ہے, کیونکہ میں خریدی ہوئی چیز ہوں. گناہ, بیماری یا جو کچھ بھی ہے مجھے یہاں نہیں روک سکتی, میں آگے بڑھ رہا ہوں. اسے تھامے رہیں اور اسے اپنے سامنے رکھیں اور یہاں سے ہو کر گزریں, اور خدا آپ کو شفا یاب کرے گا, اور آپ یہاں سے خوش اور تندرست ہو کر شادمانی کرتے ہوئے باہر جائیں گے. کیا آپ ایمان رکھتے ہیں بھائیو؟ جب ہم ایک ساتھ ہیں تو اب یہاں پر ہر شخص اپنے سروں کو جھکائے. ہم نہیں جانتے کیا ہونے جا رہا ہے, ہم نہیں جانتے. کسی بیمار شخص کے لیے کوئی وجہ نہیں کہ اس دوپہر اس عمارت کو بیماری ہی کی حالت میں چھوڑے. اس نشان کو اپنے دلوں میں تھامے رہیں اور اس دعائیہ قطار میں سے ہو کر جائیں جہاں کے خادموں نے اپنی زندگیوں کو خدمت کے لیے پاک کیا ہے. یہاں آ کر کھڑے ہوں اور آپ پر یہ ہاتھ رکھیں گے جیسے ہی آپ یہاں سے گزرتے ہیں. آپ کہتے ہیں, بھائی برینم آپ نے ایسا کیوں کیا؟ میں چاہتا ہوں کہ آپ میں سے ہر ایک صرف یہ جان لے, میں شافی نہیں ہوں. یہ خادم لوگ, انہیں بھی بیماروں پر ہاتھ رکھنے اور دعا کرنے کا ویسا ہی حق ہے جیسا کسی اور کو. صاف طور پر میں ایمان رکھتا ہوں کہ خدا مجھ سے پہلے ان کی دعاؤں کا جواب دے گا. میں تھکا ہوا ہوں اور بس چاہتا ہوں کہ باہر جاؤں. میں ایمان رکھتا ہوں کہ وہ ان کی دعاؤں کا جواب دے گا, اور وہ یہاں کھڑے ہیں کہ اپنی شناخت کروائیں, اپنی جگہ لینے میں شرمندہ نہ ہوں. میں اس طرح کے انسان کی حوصلہ افزائی کرتا ہوں. اب اے بھائیو, میں آپ کی حالت کو جانتا ہوں. میں آپ کے ساتھ ایک ہوں. میں وہ ہوں جس نے اپنا جال یہاں ٹیکساس میں آپ کے ساتھ بنا ہے. یہاں ان سب مچھلیوں کو پکڑنے کی کوشش کرتا ہوں جنہیں خدا نے زندگی کے لیے مخصوص کیا ہے. میں اپنی طرف سے بہت اچھا کر رہا ہوں. میں آپ کے ساتھ 100% ہوں. کبھی کبھی میں تنظیموں اور چیزوں کو برا بھلا کہتا ہوں میرے بھائی, اس کا مطلب یہ نہیں کہ میں آپ کے خلاف ہوں. بھائی ہونے کے ناطے میرا مطلب ہے میں اس نظام کے خلاف ہوں جو ہم بھائیوں میں مذہبی تعلیمات کی وجہ سے نفاق ڈالتا ہے. رول کچھ کے بپتسمے کے وسیلہ سے ہم بھائی ہیں, ہم ایک ہی نشان کو تھامے ہیں, ہم نے ایک ہی خون حاصل کیا ہے, اس لیے آئیں اس پر ایمان رکھیں. ہم وہاں مل سکتے ہیں, کیا ہم نہیں مل سکتے؟ بھائیو ہم میں سے ہر ایک جو لہو کے نیچے ہے مل سکتا ہے. اب میری مخصوصیت ایک بیپٹسٹ کے طور پر ہوئی تھی, ہو سکتا ہے آپ ایک میتھوڈسٹ ہوں یا لوترن یا پریسبٹیرین یا پینتیکاسٹل, ودانیت والے, دو والے یا تین والے, کچھ بھی آپ کے پاس ہے, چرچ آف گاڈ یا جو کچھ بھی, اس سے کوئی فرق نہیں پڑتا. ہم ان چھوٹی چھوٹی باتوں پر متفق نہیں ہو سکتے, پھر ان سب کے بارے میں بھول جائیں. کچھ ہے جس پر ہم متفق ہو سکتے ہیں کہ یسوع مسیح ہمارا نجات دینے والا ہمارے گناہوں کے لیے مرا, پھر جی اٹھا اور ہمیں نشان دیا ہے. یہاں ہم اپنی دعاؤں کے ساتھ کھڑے ہیں کہ ان بیمار بھائیوں اور بہنوں کو جو اس قطار میں گزر رہے ہیں تھامیں. میں اس پر اپنے پورے دل کے ساتھ ایمان رکھتا ہوں. تب میں نے کچھ ہوتے ہوئے دیکھا, آمین. میں جانتا ہوں کہ آپ سوچتے ہیں کہ میں پاگل ہوں, لیکن مجھے پاگل پن اچھا محسوس ہوتا ہے. میں صرف امید رکھتا ہوں میں اس راستے پر ٹھہر سکتا ہوں. ہاں جناب, میں اس راستے کو حیرت انگیز محسوس کرتا ہوں. آئیے دعا کرتے ہیں. خداوند یسوع, میں پلیٹ فارم سے ہٹنے جا رہا ہوں, یہاں سے خود کو اپنے ان بھائیوں کے ساتھ شناخت کروانے جا رہا ہوں. میں اپنی پہچان ان کے ساتھ کروا رہا ہوں, جیسے کہ ہم نشان کو اپنے ہاتھوں اور اپنے دلوں میں تھامے ہوئے ہیں, جیسے کہ ہم آپ کے حکم کی تابع داری کرتے ہیں کہ تم اپنے ہاتھوں کو بیماروں پر رکھو گے تو وہ تندرست ہو جائیں گے. ہو سکتا ہے کہ ہر شخص جو یہاں سے گزرے اپنے نشان کو ظاہر کرے کہ انہوں نے رول کچھ حاصل کر لیا ہے اور وہ خدا کے بچے نئے سرے سے پیدا شدہ ہیں, کہ وہ اپنے پورے دل سے ایمان رکھتے ہیں. اور جیسے ہی وہ یہاں سے ہو کر گزرتے ہیں, ہو سکتا ہے کہ وہ اس روگ, دکھ اور جو کچھ ان کے بدن میں تکلیف اور لانت ہے, ہو سکتا ہے کہ باہر جاتے ہوئے شادمانی کر رہے ہوں, یہ جانتے ہوئے کہ ان کے ایمان نے ان کے لیے سب کچھ کر دیا ہے. اور خداوند خدا, جیسے کہ ہم نے پرانے عہد نامہ میں سیکھا کہ ہمارے ہاتھ قربانی پر ہوں اور خود کو قربانی کے ساتھ شناخت کریں, ہم اپنے ہاتھ یسوع پر رکھتے ہیں اور خود کو اس کے ساتھ شناخت کرواتے ہیں. وہ اپنے ہاتھوں کو اب خدمت میں ہم پر رکھے اور خود کو ہمارے ساتھ نشانوں اور حیرت انگیز کاموں کے ساتھ شناخت کرائے, اور ہم اپنے ہاتھوں کو بیماروں پر رکھ رہے ہیں کہ اپنی پہچان ان کے ساتھ کرائیں, اپنے ایمان کے ساتھ جو ان کے ساتھ بندھا ہوا ہے. بیماری کو جانا ہی ہے, اور یسوع مسیح کے نام سے دعا کریں, جیسے کہ ہم اسے حاصل کرنے کے لیے نیچے آتے ہیں. ساری جماعت دعا کرے. بھائی روئے یا کوئی اور, یہاں آئے اور اس مائکرو فون کے پاس کھڑا ہو اور قطار کو سیدھا کرے. دیکھیں, اب جیسے آپ یہاں سے ہو کر نکلتے ہیں, ایمان رکھتے ہوئے آئیں, دعا کرتے ہوئے آئیں. ہم بیماروں پر ہاتھ رکھنے جا رہے ہیں, ٹھیک یہاں سے دعا کرتے ہوئے آئیں. جب آپ ان خادموں کی قطار میں سے ہو کر گزرتے ہیں, اگر آپ بیساکھیوں کے بل پر چل رہے ہیں تو انہیں نیچے رکھ دیں اور چلے جائیں. اگر آپ کو کینسر کی بیماری ہے, کمزوری ہے, بتائیے, ڈاکٹر نے جو کر سکتا تھا وہ سب کر چکا ہے اور اس نے کہا ہوگا آپ کو مرنا ہی ہوگا, لیکن میں مرنے والا نہیں ہوں. خداون, یہاں میرا نشان ہے. آپ نے مجھ سے 70 سال کی عمر کا وعدہ کیا ہے اور میں یہاں سے ٹھیک جا رہا ہوں. یہ کرتے ہوئے دیکھیں, یہی کریں. کیا آپ ایسا کریں گے؟ یسوع کے نام میں ایسا ہی ہو, آمین. ٹھیک, قطار کو باہر نکلنے دو. کیا آپ ایمان رکھتے ہیں؟ آمین. ہو, یہ کیسا حیرت انگیز ہے. ان میں سے کچھ چار پائیوں اور اسٹریچر پر تھے, اٹھ کھڑے ہوئے اور چلے گئے, انہیں ویسے ہی چھوڑ گئے اور چلے گئے. او, یہ تو ہر ایک اب شفا پا سکتا ہے جو کہ اس کا یقین کرے گا. کیا آپ ایمان رکھتے ہیں؟ ہمیں سر دیں, میں اس سے محبت کرتا ہوں. کیا آپ کریں گی؟ بہن پرانا گیت, میں اس سے محبت کرتا ہوں, میں اس سے محبت کرتا ہوں. ہم سب اپنی آواز نکالیں اور اپنے ہاتھ اور اپنے دل خدا کے لیے اٹھائیں اور گائیں, میں اس سے محبت کرتا ہوں, میں اس سے محبت کرتا ہوں, کیونکہ اس نے مجھ سے پہلے محبت کی. اب ہر کوئی just my
एक औरत व्हील चेयर से उठी है और दो आदमियों की मदद से चल रही है। हम अपने हाथों को खुदा की तरफ लगाएं। मैं इससे मोहब्बत करता हूँ। अब हर कोई उसकी मदद सराय करे, खुदा को जलाल मिले। खुदावन यीशु, तेरी शफकत और तेरी हजूरी के लिए हम तेरे शुक्रगुजार हैं। ओ खुदावन, हम निशान के लिए तेरे शुक्रगुजार हैं। हम महफूज हैं और रुलकुश के साथ भरे हुए हैं। रुलकुश अब हमारे बदनों में मौजजन हो। ए बाप, इसके लिए हम तेरा कैसे शुक्रिया अदा करें। ओ यीशु नाम में हम तेरा शुक्र करते हैं। आमीन, आमीन। हर एक हाथ मिलाए और कहे खुदावंत की तारीफ हो। एक दूसरे से हाथ मिलाए और कहे खुदावंत की तारीफ हो, खुदावंत की तारीफ हो। ठीक है, अब सब इकट्ठे दोबारा। हाथ ऊपर उठाएं, दिल ऊपर उठाएं। मैं, ये सिर्फ आपके दिल की तरफ से इजहार हो। क्या आप खत्म करने जा रहे हो? अब बड़े अदब के साथ अपने सरों को झुकाते हैं। अब मैं इस इबादत को खत्म करने के लिए भाई ग्रांट को देता हूँ, आप में से हर एक का शुक्रिया अदा करते हुए। पहले खुदावन, तेरी भलाई के लिए तेरा शुक्रिया अदा करते हैं, इसकी रहमत के लिए और यकीन दहानी के लिए जो कि मैं उम्मीद करता हूँ कि आपके दिलों में हमने छोड़ी है, कि हम यहाँ अकेले नहीं हैं। हमारा अजीम कप्तान हमारे दरमियान है, बादशाह की ललकार जो इस कैंप में है, और हम खुदावन के शुक्रगुजार हैं इसकी अजीम कुदरत और इसकी अजीम रहमत को देखकर। अब हम बड़े अदब के साथ अपने सरों को झुकाते हैं। बाय ग्रांट।